اللہ تیری رحمت ہو عافیت میں رکھنا, غلطی نہ ہو جو پچھتا ہوں مجھ کو کیا پرکھنا.
الحمدللہ رب العالمین, الصلاة والسلام علی سید الانبیاء والمرسلین, اما بعد فاعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و اصحابک یا حبیب اللہ. الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و اصحابک یا نور اللہ. پیارے نبی جناب محمد عربی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا, تم مجھ پہ درود پاک پڑھو, اللہ تعالیٰ تم پر رحمت بھیجے گا. صلوا علی الحبیب صلی اللہ تعالیٰ علی محمد صلی اللہ علیہ وسلم, صلاۃ و سلاما علیک یا سیدی یا رسول اللہ. مدنی چینل کے ناظرین, کہا جاتا ہے پہلے والوں کے قصے بعد والوں کے لیے نصیحت ہوتے ہیں, اور خوش نصیب ہے وہ انسان جو دوسرے لوگوں سے نصیحت حاصل کرتے ہوئے دوبارہ اپنے آپ کو غلطی سے بچائے اور اپنے آپ کو اس ڈگر پر اور اس رستے پر لے جائے جہاں اسے پچھتاوے کا سامنا نہ کرنا پڑے. پروگرام پچھتاوا لیے ہم مدنی چینل پر جو ہے وہ حاضر ہیں. دعوت اسلامی کی مرکزی مجلس شورا کی نگران حضرت مولانا حاجی محمد عمران اتاری ہمارے ساتھ اسٹوڈیو میں موجود ہیں. آج کے پروگرام میں کیا کچھ ہے یہ ہم آپ کو بتانے جا رہے ہیں, آئیے آج کے پروگرام کی ہائی لائٹس دیکھیے.
بچوں کو بائک چلانے کا بہت شوق تھا, موٹر سائیکل تھی جو تھوڑی خستہ حالت میں تھی, ان کے پیچھے سے ایک گاڑی اور آ رہی تھی جس سے وہ خود پیٹ ہوئے. اس حادثے میں جو ہے آن دا اسپاٹ وہ انکل کی بھی ڈیتھ ہو گئی.
نیا لڑکا جو کم تجربے کار تھا مشین اٹھانے آیا اور مشین گرتی ہے, ٹوٹ جاتی ہے. سب کے سامنے مزدور کو بے عزت کر دیا, جا نکل جا یہاں سے.
کچھ مریض ہمارے پاس آتے ہیں, ڈیلے ہو چکا ہوتا ہے ان کی ٹریٹمنٹ میں, خاص طور پہ ایکسیڈنٹ کے حوالے سے میں بات کروں گا. ہڈی جوڑنے والے جو اعضا بند ہوتے ہیں ان کے پاس جاتے ہیں, یا کسی نان کوالیفائڈ بندوں کے پاس جاتے ہیں. جو کنسرن ڈاکٹر اٹینڈنگ فزیشین جو ایڈوائز کریں اس پر عمل کریں.
انسٹالمنٹ پہ سامان دینا مسئلہ نہیں ہے, 40% کے اوپر جو ہے لوگ فراڈ کر جاتے ہیں, ہمارے ہی سامان کو ہم سے ہی لے کر آگے بیچ بھی دیتے ہیں.
کم عقل تھا, ایک پتنگ اڑ رہی تھی, ایک ٹرین آ رہی تھی, اس ٹرین نے اس بچے کو ہٹ کیا, بچہ اپنی جان کی بازی ہار گیا, پچھتاوا ہی پچھتاوا رہ گیا.
اللہ پاک ہمیں عافیت اور سلامتی عطا فرمائے. یہ ویڈیوز ہیں, انشاءاللہ اس پر ہم نگران شورا سے بات کریں گے. ایسا پہلی ویڈیو ہم تفصیل کے ساتھ پروگرام میں شامل کریں. جی,
یہ گراؤنڈ ہے ہمارے پیچھے بیک سائڈ پہ, یہاں پر ایک بچہ جو کہ کم عقل تھا, ایک پتنگ اڑ رہی تھی جسے وہ لوٹنے کے لیے بالکل مدہوش ہو گیا. اسی جگہ پر ایک ٹرین آ رہی تھی, اس ٹرین نے اس بچے کو ہٹ کیا, بچہ اپنی جان کی بازی ہار گیا. یہ بچہ جو میرے ساتھ موجود ہے, اس بچے کا وہ بڑا بھائی تھا, آج اگر وہ ہوتا تو وہ کتنا بڑا ہوتا. ایک جان جانے سے پورے اہل علاقہ میں یہ ایک پچھتاوا ہی پچھتاوا رہ گیا.
اللہ پاک پیارے ابھی کے صدقے میں اس بچے کی مغفرت بھی کرے,
آمین,
اور ان کے لواحقین کو اللہ پاک صبر بھی عطا فرمائے, اور ہمیں اس سے سیکھنے کی اللہ پاک ہمیں توفیق عطا فرمائے. دیکھیں, ہوتا تو وہی ہے جو اللہ کو منظور ہوتا ہے, لیکن ہمارے پروگرام کی بنیادی یہ ہے کہ ہم وہ باتیں عوام تک پہنچائیں کہ جس سے دیکھ کر وہ سبق اور عبرت حاصل کرے اور لرننگ ہو.
جی,
کہ کیا سیکھا آج کے اس پروگرام سے. تو پہلی ویڈیو یہ ہے کہ ہمارے یہاں اب بھی یہ سلسلہ جاری ہے. اگر یہ دنیا بھر کا معاملہ نہیں ہے جو پتنگ اڑانا اور پتنگ پکڑنا, یہ میرا خیال ہے شاید ایک دو ملکوں کی ہی شاید کہانیاں ہیں. برے صغیر پاک و ہند میں آئی تھنک یہ زیادہ ہوگا, یہ انڈیا پاکستان بہت ہو سکتا ہے, بنگلہ دیش میں میں نے سنا نہیں ہے, لیکن ان دو ممالک میں تو آواز آتی ہے اس طرح کی. اس کے علاوہ دنیا بھر میں ایسا کوئی پتنگ بازی کا نظام کہیں کہیں کسی پیمانے پر ہو تو میرے علم میں نہیں ہے, اب بھی ہمارے یہاں تو ہے. میں پچھلے دنوں میں جب جگہ کی آئیڈینٹیفائی نہیں کرنا چاہتا, مجھے بڑی حیرت ہو رہی تھی کہ دو چار بچے ایک ایسی چھت پر کھڑے تھے اور اسی چھت سے پتنگ اڑا رہے تھے کہ جس چھت سے بچوں کا گرنے کا تو کوئی مطلب کوئی دیر ہی نہیں لگتی. میں یہی غور کرتا تھا کہ یار ان کو کوئی بولنے والا پیرنٹس یا کوئی آس پاس ایسا کوئی ہے نہیں,
چھت پہ منڈیر نہیں
نہیں نہیں اور تھوڑا فاصلہ تھا مجھے کہ کہیں بھی تھا میں نظر آیا مجھے, بچے ہی تھے. اور پھر وہ ایک چھت سے دوسری چھپوں پہ جھپے مارنا, اب اس پہ پتنگ کٹ جائے تو پھر دوڑنا, اب اسی دوڑنے میں آپ یہ تو خیر اللہ پاک خیر کرے ٹرین کا شکار ہو گئے, ورنہ سڑکوں پر ویسے ہی دوڑتے ہیں اور بلڈنگوں سے چھمپے مارتے ہیں, یہاں سے اس کی چھمپے مارتے ہیں, تو جیسے پتنگ میرے ہاتھ میں آ جائے. خالی پتنگ پکڑنے میں نہیں ہوتا, پتنگ اڑانے میں بھی پتہ نہیں چلتا کہ بندہ کب کہاں آگے نکل گیا
جی.
تو یہ ایک انتہائی غلط ہمارے یہاں پتنگ بازی کا طریقہ کار ہے, بلکہ امیر سنگھ کے باقاعدہ اس موضوع پہ پورا رسالہ موجود ہے بسنت کے نام پر,
بسنت میلہ,
اس میں پھر اس کے سارے مسائل اور احکامات بھی اس کے ڈور وغیرہ کے طور سے لکھے ہوئے ہیں.
ابھی بھائی صاحب یہ دو دن پہلے کی بات ہے, یہ تین دن پہلے کی بات ہے, میں جو ہے وہ لاہور سے کراچی آ رہا تھا, تو ٹرین کے اندر ہی میں نے مجھے یہ خبر جو ہے نا مجھے ملی کہ اسی جو ہے وہ پتنگ کی ڈور سے کوئی موٹر سائیکل جو ہے نا وہ سوار کی گردن جو ہے وہ کٹ کر گئی اور بالکل موقع کے اوپر وہ جاں بحق ہو گیا.
سو بھائی یہ سمجھ نہیں آتی کہ اس کو روکا کیوں نہیں جا رہا, حالانکہ قانون ہے ہمارے یہاں بنا بھی ہے, لیکن دیکھیں بک رہا ہے. اب کوئی بھی غار کے اندر یا انڈر گراؤنڈ بیسمنٹ بنا کر اور بنکر بنا کر تو بیچ نہیں رہا کہ جہاں چھوٹے چھوٹے بچے جا کر پتنگ اور مانجے سب لے لیتے ہیں, عام دکانوں پہ بک رہا ہوگا تبھی بچے لا رہے ہیں. اور اس کو روکنے کے لیے قانون ہے جو میری معلومات ہے, مگر نہیں روکا جا رہا. جیسے کہ پٹاخے وغیرہ پھوڑنے کے لیے کارخانے ہی ہیں, جب پٹاخہ کو گھر کے اندر کوئی کچن کے اندر ماں تو بنا کر نہیں دیتے کہ بیٹا یہ آج صبح کے دو پٹاخے تیار ہو گئے اور یہ دوپہر کے پٹاخے میں تیار کر رہی ہوں اور ڈنر میں بیٹا چار پٹاخے لے جانا. آپ تو کوئی روٹی تو ہے نہیں کہ پٹاخہ جو کچن میں تیار ہو جائے گا, پٹاخے کا بھی کارخانہ ہے
جی,
آتش بازی کا جہاں سامان تیار ہوتا ہے. تو یہ سب چیزیں پتہ ہوتی ہیں کہاں ہو رہی ہیں, ان کے نقصانات پتہ ہیں, ان میں کسی قسم کو کوئی فائدہ چھپا ہوا نہیں ہے یہ پتہ ہے, لوگوں کی جانیں ضائع ہو رہی ہیں, بچوں کے وقت برباد ہو رہے ہیں, ان کی زندگیاں برباد ہو رہی ہیں, سب کچھ ہے. یہ کوئی ہم کوئی نئی اچھا کوئی نئی بات بھی نہیں کر, یہ باتیں بھی ہم کرتے ہی چلے آ رہے ہیں. اچھا پھر ہم نہیں کر رہے, کئی میڈیا پر یہ باتیں ہوتی ہیں, پھر اس پر آرٹیکل الگ بنتے ہیں اور لکھا بھی جاتا ہے بولا بھی جاتا ہے, لیکن جب تک کہ پراپر طور پر قانون کا نفاذ نہیں ہوگا, ان کی روک تھام نہیں ہوگی, اور جو اس معاملے میں مبتلا ہیں ان کو پراپرلی اس معاملے میں روکا نہیں جائے گا, والدین کی طرف سے بھی ڈیفینیٹلی اس میں تربیت ہونی چاہیے, اسکول کالج یونیورسٹیز میں اس کی تربیت ہونی چاہیے. تو دیکھیں ہر جگہ سے, ابھی کچھ دیر پہلے ہی میری کسی سے آؤٹ آف کنٹری ڈسکشن چل رہی تھی واٹس ایپ پر, تو بات وہی تربیت کی ہے. تو اپنے جس ملک سے انہوں نے مجھے میسیجز اور کچھ ویڈیوز وغیرہ بھیجی تھیں, تو وہ وہاں تھے پاکستانی, اب وہاں جا کر بندہ کڑتا ہی ہے کہ یار ڈسپلن ہے, یہ ہے وہ ہے, ٹریفک کا نظام, واٹ ایور یو سے. تو میں کہا ان شاء اللہ ایک دن ہمارے یہاں بھی ہوگا. اب اچھی بات تو کہ یہ اچھی امید رکھنے میں تو کوئی نقصان نہیں ہے, نقصان تو اچھی امید رکھنی چاہیے. کیا ہے, پیوست رہے شجر سے
امید بہار,
امید بہار رکھ, تو امید بہار ہمیشہ رکھنی چاہیے. اچھی آرزوؤں کے ساتھ جینے میں نقصان نہیں ہے, ٹھیک ہے نا, اور ایک آرزو بھی اگر ختم ہو گئی تو پھر رہ کیا جائے گا ہمارے.
سبحان اللہ. ایسا آپ دو طرح کی سرگرمیاں ہوتی ہیں, ایک نصابی سرگرمیاں ہوتی ہیں, ایک ہم نصابی سرگرمیاں ہوتی ہیں, ایکٹیویٹیز کہہ لیں. سرگرمی تھوڑا ایک اردو کا لفظ ہے لیکن تھوڑا مشکل ہو سکتا ہے کسی کو سمجھنا سرگرمی کیا ہوتا ہے. آج کل تو کراچی میں کچھ گرمی بھی ہو رہی,
سر پر گرمی پڑی اور کیا.
اللہ اکبر. یہ ایکٹیویٹیز دو طرح کی ہوتی ہیں, ایک وہ ہے جن کا تعلق کیریکولم سے ہوتا ہے اور وہ ہوتی ہیں کہ جو کیریکولم کے لیے ہی بندے کو ایجوکیشنل وے میں کیا ہے آگے جو ہے وہ بڑھاتی ہیں.
نام تھا آؤٹ آف کیریکولم
جی,
لیکن اب اس پر تھوڑا اعتراض شروع ہوئے تو پھر اسی کو ہم نصابی سرگرمیوں کا نام دے دیا گیا.
ایسی بات ہے. تو آپ کو کیا لگتا ہے کہ آج کا نوجوان جو ہے وہ تعلیم کے علاوہ کیا پروڈکٹیو جو ہے ایکٹیویٹیز ہیں جن کو اپنی زندگی میں شامل رکھے تاکہ پھر یہ اس طرح کی چیزوں کی طرف جو ہے وہ نہ جائے.
دیکھیں نوجوان ہو یا غیر نوجوان ہو, سب سے پہلے تو ہر عاقل بالغ پر نماز فرض ہے. اپنی زندگی کے تمام تر اسکیجول کو سب سے پہلے اس میں نماز داخل کر لے.
سبحان.
اس کے علاوہ تو زندگی نہ کوئی زندگی, نہ زندگی ہے نہ اسکیجول اسکیجول ہے نہ لائف کوئی لائف ہے. دیر از نتھنگ ود آؤٹ نماز, دیر از نتھنگ اینی لائف
جی.
زندگی کچھ بھی نہیں اگر نماز نہیں ہے تو.
صحیح.
تو سب سے پہلے چاہے کسی بھی عمر میں آپ مطلب عمر سے مراد ہے کہ ہر عاقل بالغ مرد عورت مسلمان مرد و نماز فرض ہے, تو وہ پہلے تو وہ نماز کو پہلے اپنے اسکیجول میں لے لیں, پھر اس کے بعد جو ضرورت زندگی کے لیے جو ایک اسلام و دین کی تعلیمات کے مطابق جو نیسسری چیزیں ہیں ان کو لے لیں. اب بچتے آپ کے پاس کوئی سرپلس ٹائم بچتا ہے تو اس میں کوئی مطالعہ کرے, ہنر ہے, اللہ کے دین کی دعوت ہے, نیکی کا کام ہے. ہم تو یہی بات کریں گے نا, ہم یہ تھوڑی بولیں گے کہ مطلب کہ یہ لو اور اسپورٹس میں یوں ادھر چلے جاؤ تو میدان میں یوں نکل جاؤ, یہ نکل جاؤ, وہ نکل جاؤ. ٹھیک ہے, اب فٹنس کے لیے جو چیز ایک اچھی نیت کے ساتھ ضروری ہوتی ہے تو ایک فٹنس کے لیے ڈیفینیٹلی کوئی بھی منع نہیں کرتا, لیکن اپنے وقت کو برباد کر دینے والے کام اگر کوئی کر رہا ہوتا ہے تو اس سے خود کو اس کو نکالنا پڑے گا. تو یہ وقت برباد کر دینے والے کام ہیں جو جس پر اس وقت ہم ڈسکشن کر رہے ہیں. اس کے علاوہ اور بہت سارے کام ہیں, مگر یہ سب ہوگا ایجوکیشن کے ساتھ تربیت پہ, یعنی تعلیم کے ساتھ لفظ تربیت ہمیشہ منسلک رہا ہے.
جی,
اب جہاں پر صرف تعلیم اور تربیت نہیں, اب تربیت بھی جس کو یہ ایک معاشرہ تربیت کہتا ہے وہ دراصل شاید تربیت نہیں ہے, وہ اور بگاڑنے والا معاملہ شروع ہو چکا ہے. تربیت تو ہماری اسلام و دین کے عنوانات کے اندر تربیت موجود ہے, بس اسی تربیت کو ہم نے امپلیمنٹ کیا. پر تربیت کیا ہوتی ہے, آپ سدھر جائیں, آپ اچھے انسان بن جائیں, معاشرے میں کیسے رہنا ہے, گھر میں کیسے رہنا ہے, زندگی کیسے فروٹفل بنانی ہے, دنیا میں رہ کر کیسے قبر آخرت کی تیاری کرنی ہے, اپنی دنیا کو کیسے سنوارنا ہے, اور ہیئر آفٹر جو دنیا زندگی کے بعد کی جو ایک ہمارا ایک سارا سلسلہ اس کے لیے آپ نے کیا تیاریاں کی ہیں. یہ تربیت کو بہت کوئی گہری چیز نہیں ہے. اب اس کے لیے سارے کام ہیں, اب اس میں سرکار صلی اللہ علیہ وسلم کی سیرت ہے, صحابہ کرام کی سیرت ہے, ہمارے پاس کتاب موجود ہے اور پریکٹیکل موجود ہے جس کو ہم قرآن اور سنت کا نام دیتے ہیں. ٹھیک ہے, جب تک ان کو تھامے رہو گے مضبوط رہو گے. جب یہ چھوٹا تو پھر چھوٹ گیا سب کچھ. جب تک یہ چیزیں ہمارے نافذ نہیں ہوں گی, گھر سے لے کر اسکول کالج یونیورسٹی اور ممبر اور محراب, یہ چند جگہیں ہوتی ہیں جہاں پر بہت یہ زیادہ اس کے لیے ضروری ہوتا ہے.
ٹھیک ہے, کال ہے ہمارے پاس. جی
بھائی صاحب, آپ سے یہ پوچھنا تھا کہ بچے اگر ہم سے ضد کریں پتنگ دلانے کے لیے یا پتنگ اڑانے کے لیے, تو ہم انہیں کیسے سمجھائیں اور انہیں کیسے کنوینس کریں؟
بچہ جب ضد کرے کچن کے اندر سے چاکو اٹھا کر اسے کچھ ہاتھ میں کچھ نشان وشان لگانے کی, تو جس طرح اس وقت آپ اس کو سمجھائیں گے اسی طرح پتنگ وتنگ سے بھی سمجھا دو بھیا. اور بچہ ضد کرے کہ نہیں میں تو چاکو لوں گا ہی, نہیں میں تو ماچس لوں گا ہی, نہیں تو لائٹر سے چولہا جلاؤں گا ہی, میں تو یہ کروں گا ہی, میں تو چھت کے کونر پہ کھڑا ہو کر اچھل کود کروں گا ہی, اس وقت آپ کہیں یار کیا کرے بچہ ضد کر رہا تھا تو اب کیا کر سکتے تھے, نہیں روک سکتے تھے. اچھا اسی طرح اگر بچے کے ہاتھ میں 1000 کا نوٹ ہو, 1000 کا نوٹ لے کے بچہ بولے میرا پھاڑنے کا بڑا دل کر رہا ہے ابو جان, میں پھاڑ دوں اس کو یا اس کے اوپر میں کوئی نشان لگا دوں؟ آپ اس کو نشان دور کے بعد آپ بولو بچہ بولے اس کی میں کشتی بناؤ, کشتی آپ بولو کشتی بنا میں تجھے کچھ بناتا ہوں میں ابھی, نہ وہ کشتی بنے گی نہ اس کا جہاز بنے گا. تو یہ آپ کس طرح اس کو روکتے ہیں, کس طرح اس کو منع کرتے ہیں کہ کرنے دیتے ہیں, 500 کی نوٹ ہے نا, 1000 کی نوٹ ہے نا, کیا فرق پڑتا ہے, بچہ یہ نا کر لینا, تو آپ 10 روپے کی نوٹ اس کے ہاتھ میں نہ دو کہ یہ کر کے دو, کوئی امپورٹنٹ کاغذ اس کے ہاتھ میں آ جائے تو اس کے لیے آپ نہ دو. تو یہ ان تمام تر چیزوں سے بچے کو کیسے روکتے ہیں, میرا سوال تو یہ ہے. تو جس طرح آپ انہیں دیگر چیزوں سے روکتے ہیں جن کا نقصان آپ کے سامنے ہے, یا تو آپ کا مالی نقصان ہو رہا ہے, بچے کی جان و مال کا نقصان ہو رہا ہے اور اس کی صحت و تندرستی کے اوپر سے مسائل ہو رہے ہیں, تو کیسے روکتے ہیں آپ ان کو؟ جس طرح وہاں روکتے ہیں اس طرح یہاں روکیں گے ہر وہ کام کہ جس کے تعلق سے آپ کو لگے گا کہ نقصان ہوگا. میرا خیال ہے کہ اس کے ساتھ لنک کرتے ہیں وہ موٹر سائیکل والا بھی اگر ویڈیو چلا دیں
چلا دیتے ہیں
تو پھر ہم اس کو کنٹینیو دے لیں.
جی ٹھیک ہے جی, نیکسٹ ویڈیو شامل کر.
میرا نام جنید لودھی ہے. تو اس کے پاس موٹر سائیکل تھی جو تھوڑی خستہ حالت میں تھی. ان کے بچوں کو بائک چلانے کا بہت شوق تھا. تو ایک دفعہ ان کے بیٹے نے ان سے ضد کری کہ آپ مجھے بائک دیں. تو وہ ضد کر کے رات کے ٹائم پر بائک لے کر چلے گئے. تو وہ تھوڑا اسپیڈ سے بائک لے کر جا رہے تھے کہ راستے میں اچانک ایک بزرگ جو ہے سڑک کراس کر رہے تھے. تو ہیڈ لائٹ نہ ہونے کی وجہ سے اسٹریٹ لائٹس بعض جگہوں پہ نہیں ہوتی, اندھیرے کی وجہ سے انہوں نے جو ہے وہ انکل کو ہٹ کر دیا. جب انہوں نے انکل کو ہٹ کیا تو پیچھے سے ایک گاڑی اور آ رہی تھی جس سے وہ خود بھی ہٹ ہوئے. اس حادثے میں جو ہے آن دا اسپاٹ وہ انکل کی بھی ڈیتھ ہو گئی, بچہ بھی اس حادثے میں انتقال ہو گیا. 14 سال کا جو ہے وہ اپنے ماں باپ کا اکلوتا بیٹا تھا. تو ساری زندگی کا پچھتاوا, اور وہ چونکہ تھا بھی اکلوتا بیٹا, ان کا 14 سال کی اس کی ایج تھی. तो बेचारे बड़े इस बात से ना गमजदा रहते हैं।
अब इस वीडियो को हमने लिंक किया पिछली वीडियो के साथ और आपके क्वेश्चन के साथ कि हम बच्चों को कैसे समझाएं। अब ये वीडियो भी हमें क्या अब समझाने का शऊर नहीं देगी कि हम अपने बच्चों को कैसे समझाएं? इसको आपने मोटरसाइकिल दे देंगे और ये एक मैं नहीं कहता ये वीडियो देखने के बाद कल को मोटरसाइकिल बच्चे चलाना बंद कर देंगे। ये जो ये वीडियो देखेंगे तो उनकी तरफ से ये आज घर में पाबंदी लगा दी जाएगी। ये अब आपकी जवाबदेही पर अब आपके ऊपर है। हमने तो आपको वीडियो दिखा दिए, हमने आपको इसके नुकसान दिखा दिए कि छोटे बच्चों को इस तरह की चीज़ें दे देना, छोटे बच्चे साइकिल लेकर सड़कों पर आ जाते हैं, छोटे बच्चे मोटरसाइकिल लेकर सड़कों पर आ जाते हैं। गैर कानूनी होना अपनी जगह पर भी मौजूद है लेकिन किस कदर जानी नुकसान हो सकता है ये भी अपनी जगह पर मौजूद है। अच्छा सिर्फ बच्चा तो गया, अल्लाह पाक इस बच्चे की भी मगफरत करे और जिन बुज़ुर्ग को हादसे में उनकी जान चली गई मगफरत करे। सारे हम मुसलमान जो भी हमें मुसलमान होना जिसका पता होगा हम उसके लिए मगफरत की दुआ करेंगे। हुस्ने ज़न यही है कि सब मुसलमान थे तो और ये इंतकाल कर गए। अल्लाह पाक इन सब के लवाहिकीन को सब्र अता करे, सबब अजर अता करे। मगर इनका तो जो जाना था चला गया। अब ये स्टोरी हमारे पास आ गई, ये स्टोरी हम आपके तरफ ले आए कि अब आपका कुछ ना जाए, हमारा कुछ ना जाए, हम सबका कुछ ना जाए। तो बच्चे तो ज़िद करते हैं, नौजवान ज़िद करते हैं। मैं अपने एक एक्सपीरियंस के तौर पर अर्ज़ करता हूँ, 12-13 साल की उम्र में, यानी यूँ समझिए कि सलमान भाई 7-8-10 साल की उम्र में बच्चे की ज़िद और बच्चे की सोच का महवर कुछ और चीज़ें होती हैं। बच्चा किसी और चीज़ में गुम हो रहा होता और आपको भी लगता है कि यार कैसे समझाए इसको। लेकिन जब ये 12-13-14 साल की उम्र में आता है, आप समझे कि अगर टीन एजर की तरफ ले आए 13-19 तक और उसके आगे पीछे भी कर सकते हैं। अब टीन को मतलब कहीं लिखा हो मतलब ऐसा कोई थम तो नहीं है कि इसके अलावा कुछ भी नहीं हो सकता, एक टर्न बन गई है। वहाँ पर नौजवानों की लड़कियों लड़कियों की सोचों में बड़ी मतलब उबाल आ रहा होता है, बड़ा उछाल आ रहा होता है और बड़े ख्यालात आ रहे होते हैं। फिर सोशल मीडिया, मोबाइल, क्योंकि गैदरिंग बन जाती है, फ्रेंड सर्कल बन जाता है, दोस्तों में उठना बैठना शुरू हो जाता है, स्कूल में जाना शुरू हो जाते हैं, ये कॉलेजेस में जाना शुरू हो जाते हैं, ये सब स्कूल कॉलेज की लाइफ है। अच्छा बाहर महल्ले में उठना बैठना शुरू हो जाता है, कोई ऐसी अच्छी और नेक लोगों की सोहबत तो इतनी ज़्यादा मैसर नहीं है। बाकी जो बच्चे तो मोबाइल पर वीडियोज़ देख रहे होते हैं कि ये भी नौजवान, ये भी नौजवान, ये भी ये कर रहा, वो भी ये कर रहा। तो पहले क्या कम मतलब के दिमाग के अंदर तूफान और आंधी चल रही थी कि अब मतलब जलजले भी शुरू हो गए और ओले बरसने भी शुरू हो गए, ये दिमाग के अंदर ये सब हो रहा होता। अब ये सारी चीज़ें निकलती हैं वालिदैन के पास, वालिदैन अरे हो क्या गया इनको, हम तो ऐसे नहीं थे, हमारे दौर में ये चीज़ें भी नहीं थी। यानी हमें कुछ चीज़ें देखने के लिए बहुत दूर और बहुत आगे जाना पड़ता था, अब नहीं ऐसा। अब वीडियोज़ हैं, अब आस पास बहुत कुछ माहौल तब्दील हो चुका है और बहुत ज़्यादा ग्लैमराइज हो चुका है, बहुत ज़्यादा ब्रांडिंग टाइप की सोसाइटी क्रिएट हो चुकी है। तो आपके हो सकता है आपके दौर में ऐसा कुछ ना हो, मगर आप अपने दौर को आज के दौर पर कियास ना करें तो बेहतर है, वरना आप डिसीजन नहीं ले सकेंगे, इनको रोक नहीं सकेंगे। क्योंकि इस हर दौर की बीमारी की एक अपनी ट्रीटमेंट है। आप अपनी ही ट्रीटमेंट को आज के दौर की किसी बीमारी पर इम्प्लीमेंट करने जाएँ तो ज़रूरी नहीं है कि वो कामयाब हो जाए, कामयाब हो भी सकता है। कुछ प्रीवियस एक्सपीरियंस होते हैं लोगों के, बुज़ुर्गों के, कि जिन्हें इम्प्लीमेंट में लाया जाए तो चीज़ें दुरुस्त हो जाती हैं। लेकिन मतलब कि आप समझिए कि जिस दौर में आपके दौर में जिस कीमत में मुर्गी मिलती थी ना, आज उस कीमत में अंडा भी नहीं मिलता।
ऐसा ही
तो हाउ कैन वी कंपेयर देम, हम नहीं कर सकते कंपेयर। सोचें बदल गई, ख्यालात बदल गए, माहौल बदल हो चुका है। अब समझाने, रोकने, तरबियत के टूल्स तब्दील हो चुके हैं। अब किस एज में जाकर किस तरह बच्चे की किस अंदाज पर तरबियत करनी है वो बहुत ज़्यादा इसका समझे मेथड तब्दील हो चुका है और ये मेथड को समझना पड़ेगा। पेरेंटिंग इस वक्त मेरे नज़दीक पेरेंटिंग इस दुनिया का बर्निंग इशू है। पेरेंटिंग मैं इस वक्त लास्ट टाइम यूके में था, जो लास्ट में यूके में कई फैमिली इज्तिमा हुए, मेरा एक ही टॉपिक था पेरेंटिंग, उसके डिफरेंट जो पहलू थे उस पर मैं बयान करता रहा। तमाम ऑलमोस्ट मेरे ऑलमोस्ट बयान यूके के इस्लाम भाइयों को याद होगा, मैंने पेरेंटिंग बयान किया, वालिदैन और औलाद की तरबियत, بس اسی پر میرا فوکس تھا, کیونکہ میں میری موٹی عقل میں یہ بات بیٹھی ہے کہ یہ بچہ جب بڑا ہو رہا ہے تو علاقہ کیسا ہے, محلہ کیسا ہے, وہ مسجد کون سی ہے, اس کا اسکول کون سی ہے, اس کا مدرسہ کون سا ہے, اس کا ادارہ کون سا ہے, اس کا اٹھنا بیٹھنا کس کے ساتھ ہے, اس کا استاد کون ہے, یہ سارے ڈیسیجن ماں باپ لے رہے ہیں. بچہ نہیں لے رہا نتھنگ. آپ مجھے بتائیں کون سا بچہ لے رہا ہے؟ بچہ کوئی ڈیسیجن نہیں لے رہا, یہاں جانا ہے, وہاں جانا ہے, یہ لینا ہے, یہ کھانا ہے, وہ پینا ہے, یہ ہوٹلنگ, یہ کلچر, یہ ماحول, اس دعوت میں, اس دعوت میں یہ لباس تو وہ انداز تو وہ کرنا, یہ نہیں کرنا. بچہ کچھ بھی نہیں کر رہا, جو کچھ کر رہے ہیں والدین کر رہے ہیں, اس کے سارے فیصلے والدین لے رہے ہیں, حتیٰ کہ وہ ایک چیز کو سمجھنا اور اس کے اندر ایک پختگی پیدا ہونا شروع ہو جاتی ہے. اور یہ تقریباً سمجھے کہ یہ اگر میں غلط ہی نہیں کہ تو 10-12 سال کی پوری سٹوری ہے, بچے کے پیدا ہونے اور کچھ شعور آنے سے لے کر اس کے مطلب کہ چیزوں کو سمجھے کہ وہ پھر اونرشپ لینا شروع کر دیتا ہے. تو یہ 5-7-10 سال کا جو پیریڈ ہے یہ بڑا امپورٹنٹ پیریڈ ہے. اسی میں ہمارے فیصلے ہوتے ہیں, ہم اپنے بچوں کے لیے فیصلے ہم کرتے ہیں, سارے فیصلے آلموسٹ ہم کر رہے ہوتے ہیں ایک اسٹیج تک, ایک ایج تک. اس کے بعد پھر وہ اپنے فیصلے خود کرنا شروع کر دیتے, پھر فیصلے بھی کیا کرتے ہیں, ڈائریکشن جو ان کو سیٹ کر دی گئی ہے اسی ڈائریکشن پہ وہ اپنی گاڑی چلا رہے ہوتے ہیں. اور پھر ہمیں بعد اوقات جس ایج میں جا کر یا جس پیریڈ میں جا کر سمجھ میں آتا ہے کہ یار ہم یہ کیا کر بیٹھے, تو اس میں کئی دفعہ ایسا ہوتا ہے کہ چیزیں ہاتھ سے ہماری نکل چکی ہوتی ہیں. تو میں تو یہی عرض کروں گا کہ یہ پتنگ کا مسئلہ ہو, چاہے صحبت کا مسئلہ ہو, یا موٹر سائیکل کا ہو, کار کا ہو, کسی بھی قسم کا مسئلہ ہو, بہت زیادہ ڈپینڈ کرتا ہے کہ آپ اپنے بچے کی تربیت اور اپنے بچے کیسے لے کر چل رہے ہوتے ہیں. یعنی میری حال میں ایک والد سے بات ہو رہی تھی, وہ کچھ اپنے بیٹوں کے تعلق سے مجھ سے ڈسکس کر رہے تھے, چھوٹے بیٹے ہیں. تو میں نے کہا, بولے میں نے کہا بالکل ساتھ رکھو سائٹ, انہیں ساتھ رکھو, یار اب ہر ایک کے لیے پاسبل نہیں ہے تو ساتھ رکھنا. اوکے, جتنا ساتھ رکھ سکتے ہیں اتنا ساتھ رکھیں, ہر جگہ تو اب آپ آفس پہ تو نہیں لے جائیں گے, ہر جگہ تو نہیں بچے کو لے کے جائیں گے, ساتھ رکھیں. اور اس کے تعلیمی ادارہ کون سا ہے اس کو آپ, یہ دو چیزیں میں نے ان کو عرض کی تھی. اور اپنے ساتھ جب ایج ہو جائے تو مسجد میں لے جانا شروع کریں, جب مسجد میں جانے کی عمر ہو جائے. تو انہوں نے کچھ تھوڑا سا اسے آرگیو کیا کہ کیسے ہوگا. میں کہا دیکھیے, ابھی جو بچے کو ساتھ رکھنے میں آپ کو تکلیف ہوگی نا, یہ اس تکلیف سے بہت کم ہے جو ساتھ نہ رکھنے کے بعد آپ کو ہو سکتی ہے. اس تکلیف کا آپ ادراک ابھی نہیں کر سکیں, کیونکہ ابھی ان کی وہ ان کے بچے اس ایج تک پہنچے ہی نہیں ہیں جن سے میں بات کر رہا تھا. وہ پھر یہ وہ بات میری بات سمجھ سکتے ہیں جن کے بچے جوان ہو گئے اور جو 20 کراس کر گئے یا 18 یا 19 کراس کر گئے, وہ میری بات شاید سمجھ رہے ہوں گے. وہ بھی جو سمجھ رہے گا سمجھ رہے کہ ورنہ وہ بھی مل جائے یار اس کو کیا ہو گیا یار, صحیح تو ہے, سب صحیح تو ہے. تو وہ صحیح والوں کو بھی بعد میں سمجھ آ جاتی ہے کہ کیا صحیح ہے. تو وہ الحمد للہ ایگریٹ, وہ گنجائش نہیں تھی, کہاں سے وہ نکلتے, گنجائش نہیں تھی. اس کے بعد میں نے تھوڑا بہت فرق بھی دیکھا, ملتے جلتے رہتے ہیں, آنا جانا رہتا ہے. میں خود چاہتا ہوں کہ اس طرح کی مطلب کہ پیرنٹنگ کو بڑھایا جائے اور پیرنٹنگ پر باقاعدہ کام کیا جائے اور پیرنٹنگ پہ باقاعدہ ورک شاپ کیے جائیں, پیرنٹنگ پہ باقاعدہ اجتماعات کیے جائیں, والدین کو کس انداز سے اپنے بچوں کو لے کر چلنا چاہیے. میرے نزدیک یہ اس وقت بہت زیادہ سینسیٹیو, امپورٹنٹ اور ریلیونٹ ٹاپک ہے.
ماشاء اللہ برکت دے صاحب آپ کو. میں ایک سوال آپ سے کرنا چاہ رہا ہوں, لیکن ہمارے پاس کال ہے, پہلے کال لیتے ہیں پھر میں بھی سوال کروں.
سوال یہ ہے کہ بائک, بعض لوگوں کی بائک میں گاڑیوں میں کام ہوتے ہیں لیکن وہ اس کو چلا رہے ہوتے ہیں, بریک میں کام ہوتا ہے, اکثر لوگوں کے ہیڈ لائٹ نہیں ہوتی, جو ہے جمپے وغیرہ, سیٹ کافی ٹوٹ رہی ہوتی ہے, لیکن وہ اس کو چلا رہے ہوتے ہیں بائک کو, اور ان کی وجہ سے کافی مسائل بھی ہو رہے ہوتے ہیں. اس حوالے سے آپ ان کو کیا مشورہ دیں گے؟
جی, ابھی جو ایکسیڈنٹ ہوا اس میں بھی یہ آیا تھا کہ موٹر سائیکل کی ہیڈ لائٹ نہیں تھی اور روڈ بھی بتا رہے تھے کہ اندھیرا, سر ہر جگہ پر اسٹریٹ لائٹ نہیں ہوتی. تو یہ بھی یہ ہو سکتا ہے کہ ایک سبب بنا ہو, موٹر سائیکل نہ نظر آئی ہو یا وغیرہ وغیرہ. تو اب جو چیزیں ضروری ہیں وہ ضروری ہیں, موٹر سائیکل کی ہیڈ لائٹ بھی ضروری ہے, تو بیک لائٹ بھی ضروری ہے, میرر بھی ضروری ہے, سیٹ بھی پراپر ہو, تو بریک بھی صحیح لگتا ہو, تو یہ ساری چیزیں یہ مینٹیننس کی چیزیں ہیں. آپ موٹر سائیکل چلا رہے ہیں تو موٹر سائیکل جب چل رہی ہے روزانہ रोजाना घिस भी रही है। अब ऐसा तो है नहीं कि अब एक बार चप्पल लेते हैं जिंदगी में, जिसको ज्यादा चलना है दिन रात चलते रहते हैं आते जाते रहते हैं, वो बोले यार चप्पल घिस गई यार अब क्या करें। अब भाई तो चप्पल घिसी नहीं है, चप्पल घिसी गई है, चप्पल को घिसा गया है, इस चप्पल को जमीन पर रगड़ा गया है, ये आपके पाँव तले रौंदी गई है चप्पल, तब ये चप्पल इस हाल में हुई है ना। चप्पल घर में या अपनी अलमारी में रहकर या किसी डब्बे पर रहकर तो चप्पल ऐसी नहीं हो गई है। तो चप्पल का आप इस्तेमाल करेंगे तो चप्पल में प्रॉब्लम तो आएगा ना, चप्पल टूटेगी भी फूटेगी भी, जूता भी आगे पीछे होगा, तो फिर मोची के पास लेकर जाते नहीं, लेके जाते साफ सफाई करते नहीं करते, तो चप्पल जूते कभी धोते हैं नहीं, जो धोते हैं साफ सुथरा रखते नहीं रखते। इस तरह मोटरसाइकिल भी चलेगी, कार चलेगी तो चीज़ें तो मांगेगी ना। मैंने तो यहाँ तक देखा कि लोगों ने अपनी सीटों को रस्सियों से बांधा हुआ है, यानी सीट रस्सी से बांधी हुई है। कौन यार मिस्त्री के पास जाएगा और नटबोल्ट लगाएगा और सीट को सही कराएगा, रस्सी है ना, रस्सी, अब रस्सी ढीली सीट ढीली, रस्सी इधर गई सीट इधर गई, बंदा कहीं और चला गया। अब ये सारे हो रहे हैं, हेडलाइटें टेप पट्टियों से लगी हुई, यानी कई जगह पर हेडलाइट देखेगा तो हेडलाइट टेप से लगाई गई है, यानी वो निकल आएगी बाहर। जी हाँ, ये मेरे देखी हुई चीज़ें मैं बयान कर रहा हूँ। तो वो जो इसको स्टेप होती है ना, कि इसको क्या बोलते हैं,
जी सस्पेंशन टेप बोलते हैं,
हाँ टेप जो होती है वो उससे मतलब उसको लपेट कर हेडलाइट को सेट किया गया है। अच्छा, बाद हेडलाइट नीचे गिर जाती है। अब इस ये बहुत छोटी छोटी चीज़ें हैं, स्क्रू और उसका जो भी छोटे मोटे चीज़ें होती हैं, इसके भाई सर चीज़ें सेट करनी होती हैं, मगर इन चीज़ों का केयर कौन करता है। हम तो कितने ज़माने से अमीर अल सुन्नत को अल्लाह सलामत रखे, मदनी मुज़ाकरे में कितना फरमाते हैं, खुद हेलमेट के बारे में कितना फरमाते हैं, भाई हेलमेट पहने, इमामा शरीफ बिल्कुल पहने, सरकार की सुन्नत अल्लाह नसीब करे, इमामा शरीफ की सुन्नत पर अमल करें। मगर इमामा शरीफ जब मोटरसाइकिल चलाएं तो इमामा शरीफ उतार कर थैली में डालकर हेलमेट पहने, और हेलमेट के साथ आप चलाएं, हेलमेट कानूनी है, हेलमेट के बगैर चलाना कानूनन भी जुर्म है, मगर नहीं मानते और हादसा हो जाता है और चोट लगती है सर पर और फिर बहुत नुकसान हो जाता है। तो ये चीज़ें हम काफ़ी दफ़ा बयान कर चुके हैं और इसकी बाकायदा वीडियोज़ हमारी सोशल मीडिया पर मौजूद हैं, मगर अल्लाह करे कि करने की तौफीक नसीब हो जाए। चेन कवर के बारे में मैं शायद जितना चेन कवर के बारे में कहता हूँ, मैं कब सुना नहीं हूँ, लोग बहुत कहते होंगे, मेरे से बहुत ज़्यादा कहते होंगे, लेकिन शायद मैं भी किसी से कहने में पीछे नहीं हूँ इतना। मैं तो इस्लामी बहनों को कह चुका हूँ कि आप बिल्कुल बायकॉट कर दो, जब तक कि मोटरसाइकिल पे चेन कवर नहीं लगेगी हम मोटरसाइकिल पे नहीं बैठेंगे। ये मैं अपनी बहनों को कह रहा हूँ, ये बुरके और चादरें के साथ ये चेन कवर के बगैर मोटरसाइकिल पे बैठकर आप किस चीज़ का रिस्क उठा रही हैं। मैं तो अपनी बहनों को कह रहा हूँ, इस्लामी बहनों को कह रहा हूँ, मना कर दें आप चेन कवर लगाएं वरना हम मोटरसाइकिल पे नहीं बैठेंगे, बिल्कुल मना कर दें आप। और इस्लामी भाइयों को भी अल्लाह पाक अक्ल सलीम दे कि आप बगैर चेन कवर के मोटरसाइकिल पर कैसे अपनी घर की लेडीज़ को आप पीछे बिठा रहे हो। आपको पता है कि इनका कुर्ता, इनकी चादर, इनका दुपट्टा, इनका बुरका कोई भी चेन में फंस जाएगा, आप भी गए वो भी गए सड़कों पे, आप अल्लाह ने कहा एक तरफ तो क्या गैर आदमी आकर आपकी बीवी को या आपकी घर की औरतों को उठाएंगे, माशाल्लाह सुबह माशाल्लाह। एक तो वैसे ही रिस्की सवारी है, बैठने ना बैठने के अलग मसाइल हैं, लेकिन अगर है ही आप प्रॉब्लम है, मुझे पता है कि यहाँ कन्वेंस का कितना बड़ा प्रॉब्लम है। मैं जिस मुल्क में हूँ वहाँ पर आबादी के मुताबिक पब्लिक ट्रांसपोर्ट नहीं है, ये मुझे पता है, उसके मुताबिक पब्लिक ट्रांसपोर्ट नहीं है, होना चाहिए, लेकिन इसका ये मतलब तो नहीं कि हम रिस्क उठाएंगे।
ऐसा मुझे लगता है कि हम बहसीयत कौम ही बड़े सुस्त वाक़े हुए हैं।
अरे हम नहीं हुए, अरे देखो अब हम बोलते हो ना तो मेरे को थोड़ा ही होता है, यानी दुनिया में हमसे ज़्यादा, यानी हम फिर भी चलो कहीं ना कहीं सुस्त हैं, कहीं ना कहीं नहीं है, लेकिन बहसीयत कौम तो कई ममालिक में गया हूँ मैं, बोलता यार मैं यकीन मानो कहीं कहीं मैं गया हूँ, मुझे लगा यार हम बहुत बहुत फास्ट हैं कहीं कहीं, तो मैं तो दुनिया के कई मुल्क देख कर आया हूँ हम, लेकिन फिर भी जो होना चाहिए वो नहीं है और बहुत कुछ नहीं है। मैं ये नहीं कहता कि दुनिया की सबसे वर्स्ट कौम हमारी है, लेकिन नहीं है, लेकिन फिर भी कहीं ना कहीं नंबर तो आ ही जाएगा। तो लेकिन यह एजुकेशन हो रही है ना, एजुकेट किया जा रहा है, अब मदनी चैनल पर हो या कहीं और हो, आपको एजुकेट तो किया जा रहा है, ऐसा तो नहीं एजुकेट, लेकिन हमारा जो बहुत बड़ा प्रॉब्लम है ना वो ये है कि हमारे पर इल्म है अमल नहीं है। देखिए महज इल्म से तब्दीली आ जाती होती तो बहुत बड़ी तब्दीली आ जाती, किसको नहीं पता कि ये करूंगा तो नुकसान होगा, ये करूंगा तो फायदा होगा, कई कई काम के अंदर नहीं करते। अच्छा किसको नहीं पता सिगरेट पीने का नुकसान है, किसको नहीं पता कि जना पान गुटके का नुकसान है, ये जो कर रहे होते हैं वो उनका कह रहा हूँ। चलो पान गुटका दुनिया में नहीं है, स्मोकिंग तो दुनिया भर का प्रॉब्लम है ना, वर्ल्ड वाइड प्रॉब्लम है स्मोकिंग, लेकिन कौन छोड़ता है सिगरेट को? अच्छा इल्म, कोई एक आदमी सिगरेट पीने वाला बता दे कि जो आपको आकर दो मिनट नहीं एक मिनट नहीं आधी मिनट सिगरेट पीने का फायदा बता दे,
कोई नहीं,
कोई एक आदमी भी नहीं बता। सिगरेट की कंपनी नहीं बता रही, वो खुद कह रही है मौत आ जाएगी, मर जाओगे,
कैंसर हो जाएगा,
कैंसर हो जाएगा, स्मोकिंग किल्स, क्या पता नहीं लिखा हुआ होता है, ऐसी कोई चीजें भी लिखी हुई होती हैं,
तंबाकू नोशी सेहत के लिए
मुजीर है, मर जाओगे, कैंसर हो जाएगा, मुंह बना दिया कैंसर वाला, मजाल है ये रुक जाए, मजाल है, बोला मेरा मुंह थोड़ी है ये मेरे साथ।
इतनी वहशतनाक तस्वीर होने के बावजूद
देखता कौन है वहशतनाक तस्वीर, वो प्लास्टिक उतारा और सिगरेट पीनी शुरू कर दी, और इंटरनेशनल प्रॉब्लम है। मैं ये कहना चाह रहा हूँ कि दुनिया का एक आदमी शायद ना ला सके कि जो सिगरेट पीने के फायदे बयान कर सके, मगर छोड़ता कौन है ये बताइए। इल्म है, इल्म है, अमल नहीं है। इल्म होता है कि ये खाऊंगा तो मोटा हो जाऊंगा, ये खाऊंगा तो पतला हो जाऊंगा, इल्म है, अमल नहीं है। ये करूंगा तो सेहत अच्छी रहेगी, ये करूंगा तो सेहत को नुकसान पहुंचेगा, इल्म है, अमल नहीं है। ये करूंगा तो आखरत सवरेगी, ये करूंगा तो आखरत खराब होगी, इल्म है, अमल नहीं है। तो महज इल्म होना किफायत नहीं करेगा जब तक अमल ना आ जाए।
क्या खूबसूरत बात की आपने। अच्छा मैं जिस पॉइंट को लेना चाह रहा था वो ये है कि ना हम अपनी गाड़ी है इसकी मेंटेनेंस का बाज़ का ख्याल रखते हैं, ना अपने घर की मेंटेनेंस का ख्याल रखते हैं, ना अपना ख्याल रखते हैं।
इस्लाम और दीन की बातों को समझे, सुन्नत तंजीफ होते अपना मेंटेनेंस है, अपनी साफ सफाई सुथराई का ख्याल रखे, गुसल, नहाना धोना, कपड़ों का साफ सुथरा होना, नाखून का तराशना, मूछों का तराशना, तो दाढ़ी एक मुट्ठी वाजिब है, और इसके इससे ज़्यादा हो जाए तो उसके बाल जुदा करके देना, तो फिर कपड़े मेले कुचेले ना हो, तो इस तरह अपनी चीज़ों को मेंटेन साफ सुथरा रखना, चीज़ों को अप टू मार्क रखना, ये सारी चीज़ें। तो यूँ अगर आप एक इंसान की फिजिकली चीज़ों को देखेंगे, फिर उसकी टेबल को देखेंगे, उसके ऑफिस को देखेंगे, उसकी गाड़ी को देखेंगे, कई कार ऐसी होती है जिस कार में बैठो तो लगता है कार एक ऑफिस है, कार बिल्कुल ऑफिस बना हुआ था, जैसे हरा हरा उड़ी हो जाती है, कभी कार में बैठो ना ये पेपर वो पेपर ये इधर उधर पीछे डालेंगे डालेंगे, और बैठे भी तो आपको कोई अच्छी फरहत नहीं आती। ऐसी कार में बैठता हूँ फरहत नहीं आती, पता नहीं वो आदी हो गए होते हैं, हालांकि मॉडल का डिपेंड नहीं करता, मैंने इससे भी पुराने मॉडलों में मैं बैठता हूँ, लेकिन कार में बैठो तो आपको फरहत मिलेगी कि यार एक खुशगवार आपको एक फरहत होती है, और बास कार में बैठे तो आपको फरहत नहीं होती, घुटन होती है, फ़ौरन शीशे उतारो ये सब करो, तो वो अंदर की मेंटेनेंस है ही नहीं, तो उनके मिजाज में ही ये चीज़ें नहीं हुआ करती, तो वो फिर पूरे बिखरे बिखरे से लोग होते हैं। ज़ाब्ता बंद सोच, ये एक वर्ड याद कर ले, इंशाल्लाह इस पर कभी बात करेंगे।
वाह मरहबा, इंशाल्लाह, ज़ाब्ता बंद सोच। अच्छा ये सब एक चलते चलते आखिरी इस उनवान पर बात है कि ये जो अभी आपने तवज्जो दिलाई है कि इन चीज़ों पर थोड़े थोड़े पैसे जो है वो खर्च होंगे, खर्च ज़रूर होंगे लेकिन थोड़े थोड़े खर्च होंगे, लेकिन इनकी परवाह ना करने से जो नुकसान होगा वो इससे बहुत बड़ा जो है वो हो सकता है, ना सिर्फ पैसों का नुकसान हो सकता है बल्कि
इसको इस टॉपिक को हम लिंक करते हैं डॉक्टर की गुफ्तगू से, अगर डॉक्टर की वीडियो चला दे तो ये टॉपिक आपका लिंक हो जाएगा
जी। ठीक हो गया, वीडियो शामिल करते हैं।
मैं डॉक्टर मोहम्मद सलीम, जनरल फिजिशियन, मदनी हेल्थ केयर सेंटर। अक्सर ऐसा होता है कि कुछ मरीज़ हमारे पास आते हैं, डिले हो चुका होता है उनकी ट्रीटमेंट में, ख़ासतौर पर एक्सीडेंट के हवाले से मैं बात करूँगा। पिछले दिनों एक मरीज़ आया था, वो लिफ्ट से गिर गया, उसके बाद वो मुख्तलिफ जगहों पर चक्कर लगाता रहा, उसकी सर्जरी में डिले हुआ, फिर वो कहीं जा कर किसी अच्छी जगह पर वो पहुँचा, तो उसके बाद उसकी प्रॉपरली ट्रीटमेंट शुरू हुई। अब उसका हिप जॉइंट का फ्रैक्चर, तो हिप जॉइंट के फ्रैक्चर में सबसे पहली चीज़ जो होती है पोजीशनिंग होती है। अब लोग इब्तदाई तौर पर क्या करते हैं, छोटी छोटी जगहों पर जाते हैं, या एक ट्रेंड है वो हड्डी जोड़ने वाले जो अज़ा बंद होते हैं उनके पास जाते हैं, या किसी नॉन क्वालिफाइड बंदों के पास जाते हैं। इस तरह की कोई कंडीशन हो, सर्जिकल पोजीशन हो या कोई फ्रैक्चर हो, तो फौरन किसी बड़े हॉस्पिटल का रुख करना चाहिए, और वहाँ पर जो सर्जन या कंसर्न डॉक्टर अटेंडिंग फिजिशियन जो भी आपको एडवाइस करे उस पर अमल करना चाहिए। इस तरह से डिले करने से मरीज़ का ही नुकसान होता है,
अब जिस मरीज का मैं हवाला दे रहा हूँ उस मरीज का यही हुआ, हिप जॉइंट अपनी जगह से हिल चुका था, उसमें फ्रैक्चर हो चुका था, उसकी वजह से एक टांग और दूसरी टांग के साइज में फ़र्क आ गया। फिर उसके काफ़ी दिनों तक उसको एक हम वजन लगा के ट्रैक्शन लगाते हैं ताकि वो हड्डी असल पोजिशन पर आए, उसके बाद उसकी सर्जरी की जाती है। तो वो करने के बाद कहीं जाकर उसकी 2-3 महीने के बाद कंडीशन बेहतर हुई है। तो लिहाजा इसमें पैगाम यही है कि अगर कोई एक्सीडेंट या कोई एमरजेंसी होती फौरन हॉस्पिटल का रुख करें, जो हॉस्पिटल के जो कंसर्न डॉक्टर अटेंडिंग फिजिशियन जो एडवाइस करें उस पर अमल करें। और डॉक्टर्स को भी चाहिए कि जिसको इमीडिएट किसी ट्रीटमेंट की ज़रूरत है वो फौरन शुरू करें विदाउट एनी डिले।
अब देखिए ये वही चीज़ जो आपने भी कहा ना कि लोग कुछ या तो वक्त बचाने की कोशिश करते हैं या पैसा बचाने की कोशिश करते हैं या फिर इन्हें बदकिस्मती के साथ कुछ ऐसे लोग मिल जाते हैं जो इन्हें कुछ है ना कुछ शेर दी लोग भी जालिम सी कुसानो मनंदा भी शौक से, तो वो उनको कुछ एडवाइस देने वाले ऐसे हो जाते हैं कि वो बेचारे कहीं के नहीं रहते। अभी एक इस्लामी भाई की मैं इयादत कर रहा था, उनके पाँव पर प्लास्टर बंधा हुआ था। अब प्लास्टर ना तक ये समझे जो फ्रैक्चर का जो प्लास्टर है ना सलमान भाई, ये तक ये ऑलमोस्ट 6 हफ्ते का है, ये इसका मेथड है। उनको डॉक्टर को पता है कि 6 हफ्ते तक असल में ये प्लास्टर खुद कोई वो नहीं है, इससे दवाइयाँ नहीं निकल रही हैं,
ऐसा ही
ये आपकी चीज़ को एक ब्लॉक करके रखता है।
अच्छा।
और एक नेचुरली अंदर से फिर आपका वो चीज़ें निकल रही होती हैं और हीलिंग हो रही होती है और वो चीज़ें हो जाती, तो डॉक्टर को पता होता है। अच्छा, हो सकता है ये 4 या 5 हफ्तों में ऑलमोस्ट हो जाता हो, लेकिन 1 हफ्ता या चंद दिन डॉक्टर इसको प्रॉपर इसकी बाउंडिंग सही हो जाए, इसकी मतलब ग्रिप सही हो जाए। डॉक्टर डॉक्टर होता है, उसने ज़िंदगी अपनी एक पढ़ाई में गुजारी है, उसको पता है। तो उनके पास वो हमारे इस्लाम में गए होंगे, वो असल में आदमी इरीटेट हो जाता है इतने टाइम से यार प्लास्टर बंधा हुआ कुछ करो, अब उसको ऐसा लगता है कुछ है ही नहीं, मैं तो चल फिर तो रहा हूँ, मगर डॉक्टर ने उनको कहा कि नहीं अब ना, तो मैंने भी इनको मना किया। मैं कह रहा अब ये जल्दबाजी करना नहीं है, 5 हफ्ते हो गए, अब 10 दिन की कहानी है, मेहरबानी करें बिल्कुल वो एंड टाइम पर आकर क्यों अपना नुकसान करें, फिर ज़िंदगी भर के लिए बद्दा ये हो जाता
है।
मैं मेरे पाँव में तलवे के तरफ एक वो एक लाइन सी आ गई थी, वो पूरा फ्रैक्चर नहीं हुआ था, इसको छोटा मोटा फ्रैक्चर टाइप करके तो कच्चा प्लास्टर इसको बोलते हैं, पट्टा आया था मुझे, मगर वो 6 हफ्ते का नहीं था। तो मैं मतलब मैं बैठ गया था, तो मुझे डॉक्टर ने कह दिया ये आपने करना नहीं है। और जब मैं थोड़ी सी मैंने उस पर थोड़ी सी वो आदित तंग आ जाते हैं मुझे, आप अच्छा खासे लोग तंग आ जाते हैं, तो मैंने थोड़ी सी मतलब कि अपने आप को थोड़ा सा दायरे से बाहर निकलने की कोशिश की, तो मैं पीछे फैदान मदीना में था, मिले सुन्नत भी वहीं तशरीफ़ फरमाता, अमीर साहब मना कर दिया, अमीर साहब अपना भी बताया, बोला मेरा भी फ्रैक्चर हुआ था, और अमीर साहब को आज तक अपने उस फ्रैक्चर का पेन आज तक फील हो रहा होता है। तो अमीर साहब ये कहते पता नहीं शायद हो सकता है कि कुछ कमी या कोई सी चीज़ रह गई हो, बहुत माजी की बात है, यानी कि कितना पुरानी चीज़ है। मैं अब ये समझाने जाता हूँ कि बातों का चीज़ें अगर रह जाती हैं, कोई कसर रह जाती है, तो वो फिर बहुत बरसों तक आपको वो चीज़ में वो प्रॉब्लम क्रिएट कर सकती है। तो अब ये मतलब जल्दबाजी की वजह से, सुस्ती की वजह से, पैसे बचाने की वजह से, जैसे डॉक्टर साहब ने कहा कि कमज़ोर लोगों के पास चले जाएंगे और जो क्वालिफाइड नहीं होते उनके पास चले जाते,
इसमें एक सोच होती है यार ये इन डॉक्टरों को क्या पता है, ये तो मतलब आजकल के डॉक्टर हैं, अब इतना पुराना जराह है, इतना पुराना पहलवान है, यूं जनाब हड्डी यूं मालिश करेगा बिल्कुल हड्डी जनाब सीधी जनाब वो कर देगा, यूं है वो है, इस तरह से मतलब ये भी एक तबका है भाई सब,
नहीं ये तबके को आप गलत भी तो नहीं कह सकते, क्योंकि जो ये जो
मेरा जो पॉइंट
ये हड्डी जोड़ने वाले या आजा बंद आजा को दुरुस्त, वो भी अगर क्वालिफाइड होते हैं, तजर्बेकार होते हैं, इनके पास ऐसे लोशन होते हैं, इनके पास ऐसी चीज़ें होती हैं जो लगाते हैं भी उसके ऊपर, वो भी पट्टा बांधते हैं, ऐसा तो नहीं कहता कि टक 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 करके क्यों किया वाला दौड़ो तुम, अब ऐसा ये तो वो भी नहीं करते ना, वो इसका दावा करते हैं, वो भी बाकायदा एक वक्त लेते हैं, वो पुराने लोग हैं, तो कोई पुराना जो तरीका इलाज है वो बिल्कुल के बिल्कुल मतलब के डिसअपीयर तो नहीं हो चुका ना, ऑब्सोलीट तो नहीं हो चुका है। अगर वो कोई अच्छे काबिल माहिर डॉक्टर के पास जाकर, तजर्बेकार डॉक्टर के पास जाकर, या इस तरह के कोई माहिर जो इलाज कर सकता है ऐसे के पास जाता है और वो उसका कोई प्रॉपर इलाज करते हैं, यानी मैं ये कहता हूँ कि जो है ही नहीं फील्ड का आदमी और 2 नंबर आदमी है, फेक पर्सन है, क्वालिफाइड नहीं है, उसके पास कोई इस चीज़ का कोई चीज़ ही नहीं है, उसके पास जाकर अपने नुकसान करना और पैसे बचाने के लिए जाना, ये सब नहीं होना चाहिए। जान है तो जान है, अल्लाह आपको सेहत तंदुरुस्ती दे। अब जिनका ये मिसाल दे रहे हैं, गले की हड्डी का टूटना और आसान नहीं है यार, मतलब प्रॉब्लम है। फिर एज आ जाती है सलमान भाई, एक एज आ जाती है, उस एज के बाद फिर उसका जुड़ना जो है ना इतना प्रॉब्लम हो जाता है। अच्छा, फिर बंदे को जो है ना बातों का ऐसी प्रॉब्लम, उसको बेड पे सुला दो
जी,
और फिर वो बेड सोल हो जाता है
जी,
वो फिर वो बदन में एक और प्रॉब्लम शुरू हो जाता है। तो ये एक के बाद दूसरा प्रॉब्लम चल रहा होता है। तो नंबर वन केयर, प्रिवेंशन बेटर देन क्योर, राइट, ये सबसे पहला टॉपिक है।
ठीक,
घरों में पानी नहीं होना चाहिए, पानी के कतरे गिरा देते हैं, पानी चलता हुआ पानी बच्चा गिरा देता है, स्पेशली जब घर में कोई बड़ी उम्र के लोग हों, उनको फिसलने में देर नहीं लगती। अगर हैवी वेट पर्सनैलिटी घर के अंदर कोई है, अगर अल्लाह ना करे वो गिरे तो फिर उनके लिए और आजमाइश हो जाती है। बाथरूम गीले हुए नहीं, बाथरूम सूखे हुए होने चाहिए, और इस तरह सारा ये मैन अरेंज होना चाहिए, ताकि ये सबसे पहले ये प्रॉब्लम से किस कदर पहले बचा जाए। हड्डी टूटना ये छोटा प्रॉब्लम नहीं है,
ऐसा ही
ये बड़ा प्रॉब्लम है।
फिर
जुड़ जाती है, लेकिन उसकी जो एक ओरिजिनलिटी जो थी वो समटाइम वो रिकवर थोड़ी हो रही होती
है। ऐसी बात है, दुरुस्त फरमाया आपने सब। मेरा पॉइंट सब ये था कि एक दूसरे की तजहील के ऊपर मामला जो है ना वो जाता है, जैसे अरे ये
आसान करो तजहील को, तो आसान
तजहील मतलब एक दूसरे को मतलब जाहिल करार देना या कहना ये तो ऐसे ही है, तो कुछ भी
आता कुछ नहीं है,
चले आता ही कुछ नहीं, चले वो ये
थोड़ा जाहिल भी हो जाता। तो
अच्छा लफ्ज है, दुरुस्त फरमाया आपने, ठीक है जी। तो काम इल्म भी कह ले,
अब आप बोलते रहे
जी, तो अल्लाह बरकत दे आपको। ये एक दूसरे को इस तरह से कहना, इस पर भी गुफ्तगू होनी चाहिए भाई। ठीक है, एक बंदा है, रेलिवेंट है, आपके पास अगर एक तजर्बा है पुराना, मतलब चलता आ रहा है, सही है, तो आप दूसरे को तो बिल्कुल नल एंड वाइट तो उसको नहीं कर देना। इसी तरह एक और अगर क्वालिफाइड है, जैसे डॉक्टर है, वो ऑर्थोपेडिक है, उसने फायदा जो है ना वो तालीम हासिल की है, स्पेशलिटी है।
हर डॉक्टर ऐसा करता हो, और करना भी नहीं चाहिए, गीबतों में पढ़ने का या तोहमतों बोतान में पढ़ने का नहीं। आप अपना इलाज करें, किसी और को ब्लेम ना करें, बात दुरुस्त है आपकी,
ठीक
है, अपना इलाज करें, दूसरों को ब्लेम करके ना करें। मगर डॉक्टर साहब ने जितनी बातें बयान की हैं, मैं हर एक यही कहूँगा कि अगर नाखून में भी कोई खुदा ना खास्ता नुकसान हुआ है, नाखून काटते हुए भी कोई ऐसी प्रॉब्लम हुआ है, तो मैं तो यही मशवरा दूंगा कि इसको इग्नोर ना करें, फौरन अपने किसी भी कंसर्न डॉक्टर से रब्ता करें। ये मैं आपको मशवरा दे रहा हूँ, और एक समझिए इस पर बात चीज़ें मुबालगतन अर्ज़ कर रहा हूँ थोड़ा समझाने के लिए, कि फ़ौरन डॉक्टर से रब्ता करें। जिसे नींद नहीं आ रही, आपको बेख्वाबी हो गई है और बेचैनी हो गई है, मुंह सूख रहा है। अब मेरे उस्ताद साहब रहमतुल्लाह ताला अलैह, मुफ्ती मोहम्मद अमीन साहब, अल्लाह पाक इनको करवट करवट जन्नत की बाहर अता फरमाए, मतलब हम जब तकरीबन हम उम्र ही थे 19, हमने एक शादी की थी, मगर मैंने इनसे पढ़ाई की थी, एक वक्त तक पढ़ता रहा मैं इनसे,
दर्श निज़ामी की था।
तो ये हुआ ये कि वो बैठे थे तो उनको प्यास पर प्यास लगी थी, मुंह सूख रहा था, और वो गन्ने का जूस वगैरह सारी ये चीज़ें मंगवा रहे थे। असल में वो जो सूख रहा था वो शुगर बूस्ट कर गई थी, और वो उसको अब होता वही है जो अल्लाह को मंजूर, फिर वो बूस्ट शुगर कहाँ के कहाँ निकल गया, आई थिंक 500, 600, 700 क्रॉस कर गई, कुछ इस तरह की था। फिर वो हॉस्पिटल वो गए वार्ड के अंदर, फिर बाहर नहीं आए। तो अब ये नहीं पता होता कि आपको जो चीज़ हो रही है तो इमीडिएट फ़ौरन आप कॉल कर लें कि भाई ये हो रहा है, मुझे ये पेन हो रहा है, ये प्रॉब्लम हो रहा है, ये चलने में, ये उठने में, ये बैठने में। तो डॉक्टर जो आपका फैमिली डॉक्टर हो, देखिए मेहरबानी करें, रिक्वेस्ट कर रहा हूँ, एक डॉक्टर को पकड़ें और एक ही को पकड़ें, भले सोच समझ कर पकड़ें, फिर एक ही को पकड़ें। आपको 10 आदमी मशवरे देंगे डॉक्टर बदलो, अब क्यों बदलूँ डॉक्टर भैया, क्यों बदलूँ? एक डॉक्टर बड़ी मुश्किल से मुझे समझ पाया है, मैं उसको समझ पाया हूँ, और वो मतलब कि मेरा ट्रीटमेंट कर रहा है, नुकसान भी नहीं हो रहा, तो मैं क्यों बदलूं? टेलर क्यों बदलूं? नाई क्यों बदलूं? और ये चीज़ें बदलने की नहीं होती, एक चीज़ सोच समझ के ले, फिर बंदा फिर उसको उससे उसके साथ फिर निभाता रहे।
वाह,
तो ये निभाने वाले केसेस होते हैं। तो अब डॉक्टर पेशेंट, डॉक्टर के लिए पेशेंट ज़रूरी नहीं है कि भाई एक ही मरीज़ को लूँगा, बाकी किसी मरीज को नहीं लूँगा, लेकिन मरीज़ के तो डॉक्टर ज़रूरी है ना भैया। तो फिर आप उसको बता दें भाई ये हो रहा है, तो वो आपको छोटी मोटी चीज़ बोला, नींद कर लो, थोड़ा आराम कर लो, थोड़ा बॉडी को रेस्ट दे दो, ज़रूरत है वो आपको मेडिसिन की तरफ लेके जाए। मगर मेरा मशवरा आपको यही है, काइंडली پلیز اپنے ڈاکٹر سے، اپنے مالش سے، جسے بھی چاہے وہ حکیم ہو یا ایلوپیتھی کو جو بھی ہو، پلیز آپ کنسلٹنسی ضرور رکھیں. اب تو لوگ اے آئی سے پوچھ لیتے بھیا کیا کروں، اے آئی بھی بتا دیتا بھائی یہ کر لے، مہربانی کرے. نہ نہ نہ، اے آئی کی طرف سے آئی ہوئی ہر انفارمیشن یہ ڈسٹ بن میں ڈالنے والی نہیں ہوتی. آئی ایگری، میں پتا ہے میں خود اے آئی یوزر ہوں، رائٹ. لیکن اس کا ہوتا یہ کہ آپ کو اے آئی کی طرف سے جو بھی انفارمیشن آتی ہے، آرٹیفیشیل انٹیلیجنس کے جتنے بھی ٹولس ہیں، جو انفارمیشن آتی ہے، اس انفارمیشن کو آپ ان کے جو بھی ایکسپرٹ ہیں ان سے ایک بار ویریفائی ضرور کروا لیں. اور میں نے یہ کر کے دیکھا ہے، شرعی معاملہ آیا تو مفتی اور علماء سے رابطہ کیا، میڈیکلی معاملہ آیا تو ڈاکٹر حکیم سے رابطہ کیا، کوئی اور بات آئی تو میں نے اس فیلڈ والے کو بھیجا، یار ذرا کنفرم کرو ایسا ہے بھی کہ نہیں ہے. تو چیزیں فلٹر ہو جاتی ہیں اور آپ اس معاملے میں نقصان سے بچنے میں کسی حد تک کامیاب ہو جاتے ہیں. تو یہ ٹریٹمنٹ بھی اسی طرح کرے کہ بھائی اگر پوچھ لے، اب تو کیا لوگ رپورٹ آتی ہے، رپورٹ دے دیتے ہیں اے آئی کو، اور اے آئی کے کئی ٹول ہیں، میں نام نہیں لینا چاہتا، دے دیتے ہیں، وہ ساری چیزیں نکال کر دے دیتا ہے. تو وہ نکال کر دے دیتا ہے لیکن وہ پورا آپ کو انالائز کر کے دے دیتا ہے، یار اتنا زبردست ہوتا ہے. ٹھیک ہے، اس کی ایک مہارت ہے، اس کا ایک کام ہوا اس کے پیچھے اتنا، لیکن اسی کی پوری چیزوں کو آپ اپنے ڈاکٹر کو بھیج دو کہ یہ اے آئی نے نکال کے دیا ہے، کیا کہتے ہیں. تو میں نے بھی کیا، یہ ڈاکٹر نے ایک دو چیزیں درست کی ہیں، اس کے علاوہ کہا کہ آلموسٹ اتنا آپ کو صحیح کر کے دیا ہے، اٹس ناٹ بیڈ. تو اس کو اس حد تک، جو جس حد تک ہے اس کی حد تک رکھے.
مرحبا، سبحان اللہ. اگلی ویڈیو شامل کرنے سے پہلے ایک کال لیتے ہیں. جی،
حضرت علاج میں دیری اس وجہ سے بھی ہو رہی ہوتی ہے کہ جو میڈیسنس وغیرہ یا جو بھی لکھا جاتا ہے ٹیسٹ وغیرہ، وہ بندہ بر وقت کروا نہیں سکتا، تو علاج میں بندہ لیٹ کر دیتا ہے تو پھر بیماری وہ اندر اندر جنم لیتی ہے، اور وہ پھر نا بیماری بڑی ہو جاتی ہے، اور جب وہ پھر نا باہر آتی ہے اور بعض اوقات اتنا بڑا مرض بن جاتا ہے، پھر اس کا جو ٹریٹمنٹ ہوتا ہے نا وہ کروانا پہلے تو مشکل تھا، اب تو ناممکن ہو جاتا ہے.
اس میں یہ ہوتا ہے کہ اگر آپ کو ڈاکٹر کوئی ٹیسٹ وغیرہ لکھ کر دیتے ہیں، کوئی علاج کی طرف لیتے تو آپ نہیں کروا پا رہے. فار ایگزامپل، یا مثال کے طور پر حال میں ایک بات، ایک مریض نے مجھ سے رابطہ کیا تھا، وہ ٹیسٹ ان کے تقریباً 15-20 ہزار روپے کے ٹیسٹ تھے. سلمان بھائی کو پتہ، یار 15-20 ہزار کے ٹیسٹ کیسے ہوں گے؟ اب اگر کوئی 15-20 ہزار روپے کے ٹیسٹ نہیں کروا سکتا یا ایسے زیادہ کے ٹیسٹ نہیں کروا سکتا، تو اب وہ لے کر رکھ نہ لے کہ میں نہیں کروا، وہ ڈاکٹر سے فوراً رابطہ کرے کہ اس وقت میری ٹیسٹ کرانے کی پوزیشن نہیں ہے، میں کیا کروں، آئی کانٹ افورڈ ناؤ، میں نہیں کر سکتا اس وقت، افورڈ نہیں کر سکتے، نہیں ہے پیسے، نہیں ہے، یا جو بھی وجہ ہو سکتی ہے. تو ڈاکٹر آپ کو جب تک آپ کے ٹیسٹ رپورٹ نہیں جاتی اس وقت تک آپ کو کوئی آلٹرنیٹ میڈیسن دے گا. میں نے دیکھا ہے مریضوں کو یار ڈاکٹر سے رابطہ منقطع کر دیتے ہیں. اچھا ڈاکٹر کے ڈاکٹر بن جائے، ڈاکٹر کو کیا پتا میرے کو لکھ کر دے دیا، ڈاکٹر کو پتا نہیں تو اس کو تو پیسہ کیوں دیا. اچھا یہ جملہ تو ایسا میرے کو خود اتھارٹی کی طرح لگتا ہے، وہ ڈاکٹر کو کیا پتا، وہ تو کس کو پتا یہ بتائیے، وکیل کو کیا پتا، تمہیں کس کو پتا. اچھا یہی بات، ارے عالم یہ مولانا کو کیا پتا، تمہیں کس کو پتا، عالم صاحب کو کیا پتا، کس کو پتا، آپ کو پتا. جس نے اپنی کوئی بھی آپ فن لے لیں، کوئی مہارت لے لیں، کوئی ہنر لے لیں، یا کوئی کوالیفیکیشن لے لیں، مطلب علماء مفتی تقریباً 15-20 سال دیتا ہے. مفتی کی جو آپ ٹوٹل جو اس کا جو آپ ایجوکیشن ڈیوریشن دیکھیں گے نا، مور اور لیس 15-20 سال پر ہوتا ہے. 15-20 سال کتابیں پڑھ پڑھ کر وہ مفتی بنے اور آپ کہتے ہیں یار اس کو کیا پتا. ارے بھیا آپ کو دیکھ کر قرآن صحیح پڑھنے نہیں آتا اور آپ کہتے ہیں مفتی کو کیا پتا. یہ کہتے ہوئے بندے کو شرم آنی چاہیے. ڈاکٹر یوں تھوڑی ڈاکٹر بن جاتا ہے یار، ڈاکٹر مطلب کہ پورا ایم بی بی ایس ہے، ایم بی بی ایس کے بعد اور دیگر اس کی اسپیشلائزیشنس ہوتی ہیں، تب جا کر وہ مطلب ڈاکٹر ہوتے ہیں، پھر ایکسپرٹس ہوتے ہیں، اتنے وہ کورسز کرتے ہیں، اتنے وہ پریکٹیکلی چیزیں کرتے ہیں، مریضوں کو سینکڑوں مریضوں کو دیکھ چکے ہیں، ہمیں ڈاکٹر کو کیا پتا. ٹھیک ہے، اچھا ایسے مریض تقریباً اپنا نقصان اٹھاتے ہیں، تقریباً 100% تو نہیں کہوں گا، تقریباً ایسے مریض اپنا نقصان اٹھاتے ہیں جو اس طرح ڈاکٹروں کے ڈاکٹر بن جاتے ہیں اور اپنی ڈاکٹری کرنا شروع کر دیتے ہیں اور اپنی دواؤں میں خود ہی رد و بدل کرنا شروع کر دیتے ہیں، اچانک بریک لگا دیں گے. اور اچھا اب اس میں آپ کو بتا رہا ہوں، کیا پتا میری یہ باتیں آپ کے کام، خیر الناس من ينفع الناس، بہتر انسان ہو جو دوسرے انسان کو نفع پہنچائے. کہ بعد اوقات آپ دوائی لیتے ہو وہ دوائی آپ کو ریئیکشن لے آتی ہے. اب ریئیکشن لے آتی ہے نا, بس ڈاکٹر نے میرا گھر کر دیا یار, نیند اڑا کر رکھ دی, بالکل ستیہ ناس کر دیا. آپ ڈاکٹر کو کہیے یہ دوائی ریئیکشن لا رہی ہے, ڈاکٹر انسان ہے, اچھا اچھا ریئیکشن لا رہی ہے, اوکے آپ اس کی جگہ یہ میڈیسن لے لیں, وہ ڈاکٹر فوراً آپ کو میڈیسن چینج کر دے گا. آپ کر کے تو دیکھیں, مطلب یوں ہاتھ نہ کھینچ لیں, خود کو صحت مند رکھنے کے لیے محنت کرنی پڑتی ہے. یقین مانیں محنت ہے, کام ہے, انٹینشن ہے, پریپریشن ہے, تاکہ میں صحت مند رہوں اور اپنے رب کی عبادت کر سکوں اور اپنی دنیا اور آخرت سے ریلیٹڈ جو میرے کام جو میری ذمہ داری ہے اس کو میں صحیح طور پر نبھا سکوں.
مرحبا ہے سب. ایک اور بات بھی اگر ہم اس موضوع پہ کر کے آخری بات پھر اگلی ویڈیو شامل کریں کہ بعض اوقات جو ہے وہ گورنمنٹ کی طرف سے بھی ہیلتھ فیسلٹی ہوتی ہے لیکن اس میں کیا ہوتا ہے کہ تھوڑا یوں بولنے کا وقت زیادہ لگتا ہے لیکن کام جو ہے یہ بندے کا ہو جاتا ہے, تو اس کو بھی جو ہے نا وہ دیکھ لینا چاہیے کہ اگر یہاں سے ہو سکتا ہے تو اس کو یوٹیلائز جو ہے وہ کر لیں.
میں تو اس میڈیکل کے ٹائم میں کیونکہ میری نالج کے مطابق دنیا بھر میں ڈاکٹروں کی ابھی تک وہ تعداد نہیں ہے جو پاپولیشن ہے, اس پر پاپولیشن آف ورلڈ ڈاکٹرز کی جو تعداد ہے جس کو آپ ڈاکٹر کہیں وہ کم ہے. اور اس کو اگر میں کمپیریزن کے طور پر تو کیا بات کروں گا, اگر میں اس کو ایک اور پوائنٹ آف ویو بات کروں کہ اس پر پاپولیشن آف ورلڈ علماء کی تعداد نہ ہونے کے برابر ہے, یعنی ڈاکٹر سے زیادہ علماء کی ضرورت ہے کیونکہ ڈاکٹر کو بھی علماء کی ضرورت ہے.
ایسے ہی
لیکن دونوں کی تعداد بہت کم ہے, علماء بہت چاہیے, حافظ بہت چاہیے, مفتی تو بہت ہی زیادہ چاہیے کیونکہ ہم اس طرح بھیج, آپ سمجھ سکتے جو میں کہنا چاہ رہا, جب ہم اس طرح بھیج ہی نہیں رہے اپنے جنریشن کو تو پروڈکشن کہاں سے آئے گی؟ پروڈکشن جہاں جس طرح بھیج رہے پروڈکشن وہاں سے آئے گی. لیکن اب چونکہ معاملہ خدمت کی طرف نہیں ہے, معاملہ تو ارننگ کی طرف ہے کہ کون سی فیلڈ ہے جس کے اندر ارننگ زیادہ ہے. جیسے آج کل اے آئی ہے تو ڈیٹا بیس ہے, فلاں ہیں جو آئی ٹی سے ریلیٹڈ چیزیں ہیں, اب تقریباً فلو اس طرف چلا گیا ہے پبلک کا کیونکہ پتہ ہے کہ فیچر یہ کہ فیچر یہ ہے
جی.
تو اب وہ خدمت یا نہ خدمت کے تو اتنے جذبے جہاں ہیں وہاں ہیں, جہاں نہیں ہیں وہاں نہیں ہیں. تو اب چونکہ اتنے ڈاکٹر ہی نہیں ہیں تو اس لیے مطلب کہ میں تو یہی مشورہ دوں گا کہ کچھ بھی کر کرا کر ڈاکٹر کو جو ایک نارمل ایک اچھا ڈاکٹر ہو, جس کو جو ڈاکٹر ہو کم از کم ڈاکٹر جی پی کی حد تک, وہ جنرل فزیشین جس کو آپ کہتے ہیں جو ایک اچھا ڈاکٹر ہو, اس کو مہربانی کہہ کے اپنے فون پر رکھ لیں. آپ میں آپ کو مشورہ دے رہا ہوں, میں بالکل آپ بولو بھائی بولو بیٹا بولو جو بولو, میں آپ کو صحیح مشورہ میری ناقص عقل کے مطابق میں آپ کو مشورہ دے رہا ہوں, کچھ محنت کر کے ایک کسی ایک ڈاکٹر کو اپنے پاس آن بورڈ کر لیں. ڈاکٹر صاحب آپ کیا, آپ کا بچہ بیمار ہو, آپ کے گھر میں کوئی عورت بیمار ہو, آپ بیمار ہوں, والدین بیمار ہوں, امیجیٹ وہ آپ کو رپلائی کر دیں اور ان کو اس انداز سے شریعت اور دین کے تمام دائرہ کار کو ملحوظ رکھتے ہوئے ان کو وہ رسپیکٹ اور ان کو وہ چیزیں جس کی وجہ سے وہ آپ سے کنیکٹ رہ سکیں کہ بے وجہ بھی ان کو تنگ نہ کریں. وہ ڈاکٹر بھی سوتا ہے, ڈاکٹر کے بھی کلینک ہوتا ہے, ڈاکٹر کی مصروفیت ہوتی ہے, تو اس کو اس انداز سے اس کو لے کر چلیں. اب آپ بولو ڈاکٹر صاحب کیا کیا کہہ رہے, کیوں فون, ڈاکٹر صاحب چھینک نہیں آ رہی ہے کیا کروں, ٹھیک ہے. اب ڈاکٹر بولے گا ٹھیک ہے میں مرچی بیچتا ہوں, اس کو سونگو چھینک آ جائیں گی. اب مطلب ڈاکٹر کو فون کرنا کب ہے کہ ڈاکٹر کو بھی لگے اس سے واقعی اس کو میری اس وقت ضرورت تھی, تو وہ آپ کو رسپونڈ بھی کرے گا, ورنہ پھر بعد میں آپ نہ آپ کو فون اٹینڈ کرے گا نہ آپ کو رپلائی کرے گا. تنگ تو آ جاتا ہے نا, بندے کو ہم تنگ نہ کریں.
اگلی ویڈیو شامل کر.
ایک محنتی مزدور دن رات رکس سے حلال کماتا تھا, ایک دن گودام سے اسپیشل پینٹ مشین لوڈ ہو رہی تھی. مزدور نے باقی مزدوروں کو بتایا یہ مشین دو بندوں کے بغیر نہیں اٹھائی جا سکتی. گودام کا انچارج غصے میں آ کے بولا کتنے نخرے ہیں, خود کو بڑا سمجھتا ہے, ابھی نکال کے باہر کرتا ہوں. انچارج نے سب کے سامنے مزدور کو بے عزت کر دیا, جا نکل جا یہاں سے. 5 سال کا دل ٹوٹا اور وہ بے روزگار ہو گیا. نیا لڑکا جو کم تجربے کار تھا مشین اٹھانے آیا اور مشین گرتی ہے, ٹوٹ جاتی ہے, لاکھوں کا نقصان ہوتا ہے اور انچارج کی تنخواہ میں سے پیسے کاٹ لیے جاتے ہیں. مزدور کو کام نہ ملنے کی وجہ سے مزدور نے اپنے اوزار بیچ ڈالے, بیوی کے علاج کے پیسے نہیں تھے. 6 مہینے بعد انچارج بازار میں مزدور کو دیکھتا ہے, پھٹے کپڑے, بیمار چہرہ, انچارج کے دل میں پچھتاوا ہوتا ہے. وہ آہستہ سے کہتا ہے غصے میں تجھے نکالا تھا, مجھے اس کا پچھتاوا ہے کہ میں نے تجھے کیوں نکالا.
اللہ پاک خیر فرمائے. یہ بھی ایک ہوتی اس طرح کا فیکٹریوں میں نظام اس طرح کا بنا ہوتا ہے اور لوگ بلا وجہ, دیکھیں ہر ایک بلا وجہ نہیں نکلتا,
ٹھیک,
اگر بلا وجہ کوئی کسی کو نکالتا ہے اور بلا وجہ اس پر زیادتی کرتا ہے تو ظاہر ہے کہ اس کو تو آپ درست نہیں کہیں گے. لیکن میں آپ کو ایک بات بتاؤں سلمان بھائی, کئی جگہوں پر مزدور جو تنگ کرتے ہیں نا, لیبر جس کو آپ کہیں, یقین مانیں
میں آپ کو ایک حیران کن بات بتاؤں, ہم نے مزدوروں کے حقوق پروگرام کیا رمضان مبارک میں, اگر آپ کو یاد ہوگا تو حقوق کے نام سے, رائٹس کے نام سے ہم ایک پروگرام جو ہے وہ کر رہے تھے, مغرب کی نماز کے بعد کرتے تھے, مزدور کے حقوق عنوان رکھا. بھائی صاحب ایک کال مزدور کی فیور میں نہیں آئی, نہیں ہم حیران ہو گئے کہ میں نے جب بعد میں ٹیم سے بات کی کہ بھائی کیا آپ نے مزدور کی فیور کی تو کوئی کال لی نہیں, یعنی لوگ اتنا جو ہے وہ تنگ ہیں کہ مزدور کی فیور میں تو کال تھی نہیں, اگینسٹ جو ہے وہ
سب اس پر, اس ٹائم پہ مزدور مزدوری کر رہا ہوگا نا, ہم کو کال اس نے اس کا مزدور سے واسطہ پڑا ہوگا, اس نے مزدور کو پرام ہی نہ دے کر رہا. ہائے ہائے ہے مزدوروں سے پرابلم ہے, جتنے بھی میری لیبر یا مزدوری کرنے والے اسلامی بھائی ہیں میں تو پہلے ان سے درخواست یہ کروں گا کہ آپ جس چیز کا اجارہ لیتے ہیں, جس چیز کی آپ نے کمٹمنٹ کی ہے پہلے تو اس کو پورا کریں تاکہ لوگ آپ کی عزت بھی کریں اور آپ سے اس کی ہمدردی بھی وابستہ رہے. لیکن ہر جگہ ایسا نہیں ہے, بعض اوقات جو سپروائزر یا اس طرح کے جو اتھارٹیز ہوتی ہیں وہ مطلب ان کے پاؤں زمین پر نہیں ہوتے, وہ ان کو بالکل چھوٹا طبقہ سمجھ کر جو منہ میں آتا ہے ان کو بولتے ہیں, معاذ اللہ سما معاذ اللہ گالیاں دیتے ہیں, جھاڑتے ہیں, ڈانٹتے ہیں, تچھوڑ دیتے ہیں, دھمکیاں دیتے ہیں, کمیشنیں کھاتے ہیں, یار پتہ نہیں کیا کیا کرتے ہیں, اور پھر مطلب ان کے ساتھ زیادتیاں بھی کرتے ہیں جو نہیں کرنی چاہیے, بہت کچھ ہو رہا ہوتا ہے, ہر طرح کا آدمی ہے. اب چونکہ سپروائزر ایک ہوتا ہے, مزدور بہت سارے ہوتے ہیں
جی,
تو چند ایک ہی غلطی کی سزائیں بعضوں کا پھر بہت ساروں کو مل رہی ہوتی ہے, تو ایسا کرنا نہیں چاہیے, ضبط کرنا چاہیے, ہمت اللہ نصیب کرے, حوصلہ اللہ نصیب کرے, کسی کو نکالتے وقت 10 دفعہ سوچ لیں. اور میں تو یہی کہوں گا ان حالات میں میں آپ کو یہ درخواست کروں گا, جتنے بھی دیکھنے سننے والے, اگر آپ کے پاس کوئی ملازم ہے, چاہے وہ آپ کا باورچی ہے, خواہ وہ آپ کا ڈرائیور ہے, خواہ آپ کا مالی ہے, آپ کا چوکی دار ہے, آپ کی لیبر ہے, جو بھی ہے, میری درخواست ہے مہربانی کرے, یہ وقت ان کو نکالنے کا نہیں ہے, یہ میری سفارش ہی کر سکتا ہوں, کوشش کریں حتی الامکان کوشش کریں کہ نوکری سے فارغ نہ کریں, یقین مانے بہت تکلیف ہو جائے گی ان کو. اچھا اب میں نے تو یہ کہہ دیا ان سے جن کے پاس آپ کام کرتے ہیں, لیکن مہربانی کرے آپ بھی کچھ سمجھیے, تنگ نہ کرے اپنے سیٹھوں کو اور اپنے مالکان کو یا جو آپ کے اوپر ان کو تنگ نہ کرے, مطلب یہ نکالنے میں دیر نہیں کریں گے, میں آپ کو صحیح بتا رہا ہوں. اور اس وقت روزگار مجھے پتا ہے روزگار نہیں مل رہا, میں یہ نہیں کہتا روزگار نہیں ہے, میرا جملہ تھا روزگار نہیں مل رہا, کیونکہ میں ان فیکٹری آنرس کو جانتا ہوں جن کے پاس روزگار بہت ہے اور وہ ڈھونڈ رہے ہیں لوگ, مگر اس طرح کے محنتی ایماندار اور ماہر, کیا کہا میں نے,
محنتی
ایماندار اور ماہر, اس کام کے ماہر لوگ نہیں ہیں. اگر ماہر ہے تو محنتی نہیں ہے, اگر محنتی بھی ہے ماہر بھی ہے تو ایماندار نہیں ہے, اچھا ایمانداری بھی ہے محنتی بھی ہے تو مہارت نہیں ہے. تو اب یہ پورا ایک پیکیج ہے کہ مطلب اس کو صرف وہ ایماندار رکھ لے گا, ٹھیک ہے آپ ایمانداری سے رہیں مگر وہ کام ہی نہیں کر رہا, وہ اس کو آتا بھی نہیں ہے صحیح کام, وہ سیٹ کب تک سکھائے گا اس کو, اچھا کام ہوتا ہے ایسا کام آتا ہے کہ بس کام ہی آتا ہے اس کو لیکن ایمانداری نہیں ہے, اب وہ کہاں سے اس کو افورڈ کرے گا, تھک مر گیا بیچارہ مالک اس کو رکھ کر, کہ یار کیا کریں, ادھر سے پکڑو تو ادھر سے نکل جاتا, ادھر سے نکل جاتا ہے, بعد ایسے تو اونٹ کی طرح ہوتے, کوئی کل سیدھی نہیں ہوتی. اور ایمانداری بھی ہے اور ہنر بھی ہے, محنتی نہیں آتا ہی نہیں ہے ٹائم پر بھیا. تو یہ تین چیزیں یاد کر لیں آپ, آپ ایماندار ہوں نمبر ایک, جو ایماندار نہیں جو دیانت دار نہیں اس کا کوئی دین نہیں, یہ یاد کر لیں آپ, ایمانداری دیانت داری ہمارے دین کی بیسک ہے, بیسک ہے یہ. نمبر دو آپ محنتی ہوں, اگر آپ محنتی نہیں ہیں یعنی آپ اسٹرگل نہیں کرتے, وقت پر نہیں آتے, پورا کام نہیں کرتے, موبائل لے کر بیٹھے ہوتے ہیں, سو جاتے ہیں, لنچ کر گئے تو لنچ پر گئے تو گئے آئے ہی نہیں مڑ کر, یہ اب یہ نیچر ہے, آپ کو آرڈر دیا بھائی نکال کر دو آپ کر ہی نہیں رہے ہیں, تو کبھی इसका बहाना कभी उसका बहाना, कोई तीन दफा तो नानियां मर जाती हैं पता नहीं, एक नानी को तीन दफा मार देते हैं पता तो होता नहीं कि लास्ट टाइम, वो सेट बोला यार लास्ट टाइम तो तेरी नानी मरी थी, वो दूर की नानी मरी थी, करीब की नानी मरी है, एक तो दूर करीब वो मेडल की नानियां बनाई हुई हैं। ठीक है, ये मैं कुछ तबी के तौर पर मैं आपको सिर्फ चोट कर रहा हूँ, और बहाने चाहिए बस छुट्टी करने के, हल्का सा बुखार आ गया छुट्टी, बुखार झूठ बोल के छुट्टी कर ली, ऐसे लोगों को कैसे जगह मिलेगी, मेहनती नहीं है। अच्छा दोनों है तो होना, काम नहीं आता तो सब काम आने से आता है, सीखना पड़ता है, ऐसे को घर बैठे काम नहीं आ जाता। मैं ये बात आप सबको दरखास्त करता हूँ, जितने भी देखने सुनने वाले, बिल्कुल मेरे नौजवानों को ये बड़ी शिकायत है कि हमारे पास रोजगार नहीं है। रोजगार के लिए तीन चीजें इंपॉर्टेंट है, आपको वो काम आना चाहिए, अब यार पैसे नहीं, जो थोड़ा बहुत पैसा है ना लोग इन्वेस्ट कर रहे हैं, मैं कहता हूँ 25-50 हज़ार, 1-2 लाख रुपए इन्वेस्टमेंट करने से कोई नफा नहीं मिलेगा, आप ये इन्वेस्ट अपने ऊपर कर लें, आपका पैसा आप इन्वेस्ट करें, मेरी बात याद कर लें आप, आपके पास 25-50 लाख, 1.5 लाख, 2 लाख जो भी है ना आपके पास, आप उसको खुद अपनी जात पर इन्वेस्ट कर लें,
जैसे
हुनर सीख लें, कोई स्किल सीख लें, कोई महारत सीख लें, किसी काम करने का तरीका सीख लें, कोई टेक्नीशियन ही बन जाएं, कोई एसी सही करने वाले बन जाएं, कोई फ्रिज सही करने वाले बन जाएं, और कोई काम करने वाले बन जाएं, सेट हो गए ना भाई आप अपनी, आप खुद ही सेट हो, आप खुद ही कर रहे हैं काम, और फिर उसमें ईमानदारी डालें, उसमें फिर मेहनत, ये तीन चीजें आप लें, इसके अलावा और भी मैं इसको 10 तक ले जाएं भाई अगर ले जाना चाहे, अगर मैं बोलना शुरू करूँ तो, लेकिन मैं एक मेजर चीजें बहुत ज्यादा मैं आपके सामने रख रहा हूँ, दोबारा याद कर लें। अब आप गौर करें कि मैं यार ईमानदार तो, मैं बेमान तो नहीं हूँ यार, नहीं नहीं एक रुपये की बेमानी का, अब यार मेहनत नहीं होती हमसे यार, ये उठा नहीं जाता यार, ये टाइम पर जाना टाइम पर, ये नहीं होता, ये नहीं यार, तो भैया आपको क्या तकिए के गिलाफ में डालकर कोई काम काज दे दे भैया के, लो सर के नीचे रख के सो जाओ, ऐसा नहीं होगा। तो आप बोले यार मतलब सब है यार, काम नहीं आता, तो काम नहीं आता तो कैसे होगा, ये आप अपने बारे में गौर कर लें, फिर आप मुझे कहिएगा कि आपके अंदर ये तीन खूबियां हैं, स्किल, ऑनेस्टी, हार्ड वर्किंग, ये पूरा पैकेज है। आप बोलो एक है, दो नहीं है, दो है, एक नहीं है, नहीं, ये तीनों का होना जरूरी है, ये ट्रायंगल बनेगा पूरा आपका, और इंशाल्लाह फिर आप देखिए कि आपके पास काम है या नहीं, लोग काम लेकर आपके पीछे आएंगे, लोग आपको रिकमेंड करेंगे, और ऐसे लोगों को लोग जाया नहीं होने देते। मैं एक बात सिर्फ मेरे इस्लामी भाइयों को समझाऊं, आप जिस कंपनी में हैं ईमानदारी दयानतदारी के साथ काम करें, अल्लाह की रजा को सामने रखें, और एक मेहनत, जो मैंने तीन चीज़ें कही हैं, जिस दिन आप उस कंपनी की ज़रूरत बन गए ना, वो कंपनी आपकी तमाम ज़रूरतों को पूरा करेगी, आप कंपनी की ज़रूरत नहीं बन पाए। जब कंपनी की ज़रूरत आप पूरी करते हैं तो कंपनी आपकी ज़रूरतें पूरी करना शुरू कर दे, कंपनी कभी भी आपको आपका ज़ाया होना कंपनी अफोर्ड ही नहीं कर सकेगी, यार ये चला जाएगा तो मैं क्या करूँगा। तो ये चीज़ें मेहरबानी कर, अच्छा ये दुनिया भर में जहाँ भी दुनिया भर में तीन चीज़ें होंगी आप देखेंगे उसको कामयाबी मिलेगी, वरना कहेंगे यार वो कामयाब तो हम नाकाम, तो जब ये तीन मेन चीज़ें ही नहीं हैं तो कहाँ से कामयाबी नसीब होगी। तो इंशाल्लाह रोज़गार भी मिलेगा आपको, कामकाज भी मिलेगा आपको, हुनर भी मिलेगा, और आपकी इज्जत भी होगी। मैंने खुद देखा यार, सेठों को देखा हुआ है किस तरह मेहनती ईमानदार और काबिल, मेहनती ईमानदार और काबिल लोगों की सेठ कदर करते हैं, बल्कि अपने बच्चों को कहते हैं यार ज़रा मेरे बेटे को सेट करो ना, यानी उन मुलाजिम को सेठ लोग कहते हैं यार मेरे बेटे को सेट करो, यार मेरे बेटे को सिखाओ। यकीन मानेंगे आप, बेटा दुनिया भर से तालीम हासिल कर आया है लेकिन उसके बाद तालीम है, उसके बाद स्किल नहीं है, एजुकेशन इज़ डिफरेंट, स्किल इज़ डिफरेंट, इसको याद कर लें आप, एजुकेशन है बट स्किल नहीं है। एजुकेशन स्किल को लेने में बहुत सपोर्टिंग उसका रोल होता है, नो डाउट, ठीक है, अब उसको स्किल के लिए, अच्छा फिर उसको चूंकि बैठा बैठा मिल रहा है तो उसको मेहनत नहीं करनी होती, उसको बैठा बैठा मिल रहा है तो उसने मतलब कि वो ईमानदारी का यहाँ कम चांस होता है, बेईमानी का, क्योंकि अपना ही कारोबार होता तो क्या बेहतर, यहाँ से भी बेईमानी करते हैं, हाँ बाप से बेईमानी कर लेते भैया, छोड़ता पड़ता नहीं, ये लालच जो है ना, लालच बड़ी बुरी शय है, खुददार होना चाहिए। इंशाल्लाह आप देखें मेरे प्यारे इस्लामी भाइयों, आपके पास एक रोज़गार और कारोबार की जो उलझन है, अल्लाह पाक ने चाहा, देने वाला देकर अब अल्लाह ही है,
ہم اسے دعا کریں, رزق کے دروازے وہی کھول کے دے گا. اور کتنا اسباب کا کشکول بنا کر اپنے رب کے حضور حاضر ہو جاؤ, تمہارا رب تمہارے حصے کی بھیک تمہارے کشکول میں ڈال دے گا. اور کوئی ایسا نہیں ہے جو جاندار ہے اس کا رزق ختم ہو گیا ہو. امیر سنت اللہ ان کو سلامت رکھے, بڑی پیاری بات فرماتے ہیں, جن کے رزق ختم ہو گئے ان کا پتہ آپ بتا دے قبرستان ہے.
اللہ,
یہ وہ لوگ ہیں جن کا رزق ختم ہو چکا, وہ قبروں میں اتر گئے. اور جس کا رزق ابھی ختم نہیں ہوا وہ زمین پر ہیں, جس کا رزق ختم ہو گیا وہ زمین کے نیچے ہیں. آپ جب تک زمین کے اوپر ہیں آپ کا رزق ختم نہیں ہوا. جب رزق ختم ہی نہیں ہوا, رزاق قادر مطلق ہے ہمارا, زمین کا کوئی ایسا جاندار نہیں جس کا رزق اللہ نے اپنے ذمہ کرم پر نہ لیا ہو. تو یہ اللہ نے اپنی رحمت سے اپنے ذمہ کرم پر لیا ہے, اس پر کون ذمہ ڈالے گا؟ تو ہمیں اپنے رب کے ذمہ کرم پر بھروسہ ہونا چاہیے.
واہ واہ واہ, سبحان اللہ. مدنی چینل دیکھتے رہیے, صلی اللہ حبیب صلی اللہ تعالی علیہ وسلم.
اللہ تیری رحمت ہو, عافیت میں رکھنا, غلطی نہ ہو جو پچھتا ہوں, مجھ کو کیا پرکھنا.